ہمارا تو میجر پرابلم یہ تھا کہ مابعد الطبیعات میٹا فزکس اور اپسٹمالوجی کتنی ریلیونٹ ہوتی ہے, کتنی سگنیفیکنٹ ہوتی ہے, کتنی امپورٹنٹ ہوتی ہے. اور پھر یہ بتایا کہ صرف یہ نہیں ہوتا کہ میٹا فزکس یا کوئی اسٹرانگ میٹا فزکس کو اختیار کر لے کر اس کی علمی توجہ پیش کر دینے کے بعد کام ختم ہو جاتا ہے. کیوں؟ کیونکہ اگر آپ کسی چیز کی ریالٹی کو ریالٹی مان لیں اور اس ریالٹی کو ریالٹی ثابت کر دیں ایک علمیت کے ذریعے, تو یہ گارنٹی نہیں ہوتا کہ وہ علمیت اور وہ حقیقت قدر بھی اختیار کر جائیں گے آپ کی زندگی کے اندر. تو اقدار کی بحث کی کہ بھائی اقدار کوئی چیز قدر کیسے حاصل کرتی ہے, اور پھر یہ بتایا کہ اقدار کی ترتیب میں تاریخیت یا تاریخی عمل ایک بہت امپورٹنٹ کردار ادا کرتا ہے. یعنی کہ یہ کیسے ہوا کہ آپ کی تاریخی عمل کے نتیجے میں روایتی علمیت غیر معقول ہو گئی, اور آپ کی جو روایتی علوم کے سورسز تھے ان کو آپ علم بھی مانتے ہو, ان کو آپ حقیقت بھی مانتے ہو, لیکن آپ اس کو وقت نہیں دیتے, قدر نہیں دیتے. قدر کی نظر سے آپ کسی دوسری علمیت کو دیتے ہو, قدر کسی دوسری حقیقتوں کو آپ قدر کی نظر سے دیکھتے ہو, گو کہ آپ نے اپنی تصور حقیقت اور اپنی تصور علمیت کو رد نہیں کیا لیکن اس کو ویلیو نہیں کرتے. تو یہ جو ویلیو کرتے ہیں کسی چیز کو اور ویلیو نہیں کرتے, تو جب آپ کسی چیز کو ویلیو کرتے ہیں تو آٹومیٹکلی آپ کسی چیز کو ڈس ویلیو بھی کرتے ہیں. یعنی کہ ویلیو کا پرابلم یہ ہے کہ وہ بائی پولر ہوتی ہے ہمیشہ. یعنی کہ اگر میں کہتا ہوں کہ اسلام میں اقدار کو میں قدر کی نظر سے دیکھتا ہوں, تو دیکھ وقت آپ یہ بھی کہتے ہیں کہ غیر اسلامی اقدار کو میں قدر کی نہیں بلکہ ڈس ویلیو کرتا ہوں, ڈس ویلیو کرتا ہوں. کیوں؟ وہ کانٹرڈکٹ کرتا ہے اسلامک ویلیو, صحیح ہے؟ تو ڈس ویلیو, تو جب آپ کسی چیز کو ویلیو کرتے ہیں تو اس کا مطلب اس کے ساتھ ساتھ آپ کسی چیز کو ڈس ویلیو بھی کرتے ہیں, دونوں چیزیں بیک وقت. تو یہ جو اقدار کی ترتیب اور اقدار میں تبدیلی جو ہوتی ہے اس میں تاریخی عمل جو ہے ایک کردار ادا کرتا ہے, بہت اہم کردار ادا کرتا ہے. اس وجہ سے ہم تاریخ کو پڑھ رہے ہیں کیونکہ جو اصل جو میدان ہوتا ہے اقدار کی ترتیب کا اس میں تاریخی عمل ایک بہت امپورٹنٹ رول پلے کرتا ہے. تاریخی جبر جو ہوتا ہے, تاریخی تناظر جو ہوتا ہے, وہ آپ کی اقدار کی ترتیب پر اثر انداز ہوتا ہے.
ایک مطلب یہ جو گفتگو ہے اس میں غیر طلبانی ہے اور اس کو یہ گفتگو جو مطلب ہریانہ اس میں ہو رہی ہے پیراڈائم ہے, اس کو میں آسان کر رہی ہوں. چھوٹی سی ایک مطلب آج ہی کا ایک واقعہ ہے جو بتا رہا ہوں, یعنی کہنا کیا چاہ رہے ہیں. مجھے مطلب ہوتا یہ ہے, صاحب بھائی نے جو ابھی کہا کہ جب آپ کسی چیز کو ویلیو دیتے ہیں ایک چیز کو تو کوئی اور جو چیز ہوتی ہے وہ ڈس ویلیو ہو جاتی ہے, ٹھیک ہے؟ یعنی مثال کے طور پر ہمارے ہاں یہ عمومی بحث ہوتی ہے کہ دین اور دنیا جو ہے ساتھ ساتھ جو ہے چل سکتے ہیں, مطلب اور یہ چلتے ہیں اور یہ ہوتا ہے, مطلب ایسا نہیں ہوتا. یعنی میں آپ کو مطلب آج کا واقعہ بتا رہا ہوں, یہ صبح کا واقعہ ہے, مطلب یہ ہمارے کچھ عزیزوں میں جو انتقال ہوا, ان کے بچے کا ایک سال کا بچے کا اس کا انتقال ہو گیا. وہ جو لوگ ہیں مطلب یعنی جو فیملی ہے وہ پوری ایک اسلامی تحریک سے وابستہ لوگ ہیں, اور ان کے خالد جو ہیں وہ ایک بڑے علاقے کے سربراہ بھی ہیں, اور جس بچے کا انتقال ہوا اس کے جو والد صاحب ہیں وہ خود ایک تحریک کے رکن ہیں, اور ان کا مطلب پورا خاندان جو ہے مختلف یعنی دینی تحریکوں کے ساتھ ثابت ہے. تو صبح جو ہے تقسیم تھی فجر کے آج جو ہے مطلب, تو وہاں پر جو ہے مطلب یہ سوال آیا کہ بھئی یہ بچہ جو ہے جب چھوٹا بچے کی تقسیم ہوتی ہے تو اس موقع پر ہمارے جنازہ میں کون سی ہوا پڑی جاتی, یعنی یہ بالکل میں آپ کو آج کا واقعہ بتا رہا ہوں, مطلب جو میرا اپنا مطلب آئی وٹنس ہوں میں اس کا. تو جو ہے وہاں پہ جو ہے مطلب ایک آپ کے سوا کسی کو یہ نہیں معلوم تھا کہ بچے کے انتقال پر کون سی ہوا پڑی جاتی ہے, वो लोग जो वहां पे मौजूद थे वो सबके सब जो है इंतहाई मुखलिस और नेक लोग, यानी उनके ईमान में और उनकी जो है मतलब यानी इस्लाम से मोहब्बत में और मुख्तलिफ तहरीकों से उनका तंजीमी और तहरीकी ताल्लुक होने के बावजूद ही ये सवाल सबके लिए बड़ा मुश्किल सवाल था कि भाई अब कौन सी आज पढ़ी जा रही है, क्योंकि जनाजे की तैयारी हो रही थी। हत्या कि वो जो बाप जो था जो अपने हाथ में अपने फूल से बच्चे की डांट लेकर बैठा हुआ था, वो भी अपने जेब से एक पर्ची निकालकर जो हुआ याद करने की कोशिश कर रहा था। यानी जो हम कह रहे हैं नहीं, हम तो दीन को भी साथ में चलाएंगे दुनिया को, तो ये छोटी सी मिसाल है कि यानी हमारे लिए नमाज़े जनाजा की दुआ याद करना अन इम्पॉर्टेंट है उस कौम के लिए जो फिजिक्स की, केमिस्ट्री की, फलसफे की, रियाजी की इतनी मोटी मोटी किताबें याद कर लेते हैं, 50-50 सफ़े के आंसर जो है याद करते हैं, हजार हजार सफ़े के थीसिस जो है लिखते हैं, और जब उसका एग्जामिनेशन होता है तो उसके अंदर तीन तीन चार चार घंटे क्रॉस एग्जामिनेशन में जवाब देते हैं। तीन सतर की एक दुआ जो है मतलब एक मजहबी इस्लामी फिक्री घराने के लिए अच्छा, और जाहिर कि ये मतलब इवेंट हो गया, उसको जाहिर किसी ने उसको इस तरीके से देखा नहीं, मतलब यानी मैं उसको किस एंगल से मतलब देख रहा था, और जाहिर कि वो मौका भी नहीं था कि लोगों को सिर्फ ये ऐसी कोई बात की जाती जिससे उनकी उनको तकलीफ होती मतलब, लेकिन ये कितनी बड़ी तकलीफ की बात है कि एक बाप जो अपने बच्चे को तफहीन के लिए तजारत से बेन कर मोहब्बत करता है वो उसकी नमाज जनाजा पढ़ने से खातिर है। और क्या अहमियत होगी ये बात हम बताएंगे बाप रहे कि जब आपने सेकुलर एजुकेशन को सेकुलर हर चीज इस्लामी, हाँ इसमें कोई हरज नहीं, इसमें कोई हरज नहीं, हरज ये है कि तुम एक मजहबी घराने के आदमी हो, कमिटेड आदमी हो, इस्लामी तहरीक से तुम्हारा वाबस्ता है, और जितने भी लोग हैं किसी को वहां पर जो है जनाजे की हुआ नहीं आती बच्चे के जनाजे की जो मतलब, इसलिए बच्चों का इंतकाल कम होता है मतलब इक्का दुक्का है। मैंने तो अपनी जिंदगी में शायद तीसरे बच्चे की हमारे जनाजा जो है पढ़ी है मतलब, तो फड़ों की जनाजा जो होती है यकीनन फड़ों की हमारे जनाजा उनको मतलब आती होगी। ये जो है मतलब फर्क होता है कि जब आपके ऊपर वैल्यू आपको दे लेते हैं तो एक वैल्यू खत्म हो जाती है,
वैल्यू रिप्लेस करते हैं।
तुमने बहुत अहम बात फरमाई, लेकिन मेरे बहुत बात की बात है मादर के साथ करता हूँ, और हरा गुंजी जो पढ़ाए हैं कंपल्सरी मैंडेटरी, उनमें से हम मेरे तकरीबन 95% यानी मैं अक्सर बड़ी कंपनी चला था यहाँ पे अमेरिका में भी, जो कुरान पाक पूरे अमर है जिसके माने मौका ही हमें मालूम होना चाहिए ताकि उसके ऊपर नया अमल करें, उसके बाद उसके अल्फाज जो है हमारे 99% पढ़े बच्चे जो आज अल्लाह के ऊपर मुदाए हैं कि बच्चे पढ़े थे वो सही नहीं पढ़ते हैं, वो मतलब यही न होने की वजह से माने क्या क्या कर रहे हैं बात जगह से हैं जैसे तो मतलब इस पर लिख पाया नमाज कुरान पाक में हम लोग जो है पांच वक्त नमाज पढ़ते हैं, सूर्य फातिहा, सूर्य फातिहा तक जो है तकरीबन तो बच्चे में तो वही बैठ वाली बात आपने बड़े अहम बात हमारी नमाज लाना उससे बहुत आगे बढ़ते पांच वक्त नमाजें पढ़ते हैं कुरान बार बार हम कहते हैं बार आता है तो उनके लिए उनका बैठता है आपके लिए कोई टाइम जिस पर बच्चा है बात नहीं आपने सुना ये जो इसके लिए कितनी मेहनत है
बिल्कुल,
लेकिन इंतहा आसान उसके
तो हम बेसिकली तारीख नहीं पढ़ रहे, हम तारीख की बुनियाद पढ़ रहे हैं कि फिलॉसफी ऑफ हिस्ट्री क्या व्हाट, अच्छा इसमें व्हाट मेक्स हिस्ट्री पॉसिबल से ज्यादा इम्पोर्टेंट व्हाट इज दी डायनेमिक्स ऑफ हिस्ट्री, कि तारीख में जो तब्दीली का अमल है वो होता कैसे, कैसे होता है। तो आज जो है मैं सिर्फ पांच फैक्टर्स ऑफ चेंज जो है वो आइडेंटिफाई करती हूँ, पांच फैक्टर्स ऑफ चेंज इन हिस्ट्री जो तारीख देखें। अगर आप देखें स्ट्रक्चर हमने ये बनाया था कि पहले हमने आपको बताया कि डॉक्यूमेंटेशन है, ट्रेडिशनल कंसेप्शन ऑफ हिस्ट्री है जिसमें आप तारीखी वाकयात को जमा करते हैं, डॉक्यूमेंट करते हैं। दूसरा साइंटिफिक कंसेप्शन ऑफ हिस्ट्री है जिसमें तारीख के अंदर होने वाले वाकयात को किसी कानून के मातहत रख कर समझने की कोशिश करते हैं, और वो कानून जो है मुस्तकबिल को प्रिडिक्ट करने में माविन और मददगार होता है, फ्यूचरिस्टिक अप्रोच इख्तियार करते हैं। तीसरा जो है वो फिलोसॉफिकल कंसेप्शन ऑफ हिस्ट्री है, और फिलोसॉफिकल कंसेप्शन ऑफ हिस्ट्री में आपकी तवज्जो होती है चेंज के ऊपर कि नेचर ऑफ चेंज क्या है। तब्दीली तो होती है तारीख के अंदर, लेकिन हर तरह की तब्दीली साइंटिफिक चेंज होती है, हिस्टोरिकल चेंज होती है, या हिस्टोरिकल चेंज की कई तफासिर है, यानी कि आर्काइव कंसेप्शन में चेंज होगी वो पीरियोडिक होगी, रिपीट करेगी अपने आप को बार 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 बार, या मसैनीय कंसेप्शन में जो चेंज होगी वो किसी इंडिविजुअल के लिए सफर करेगी, या डायलेक्ट्रिकल कंसेप्शन में अनफोल्ड करेगी अपने आप को। तो ये जो डिफरेंट कंसेप्शन ऑफ चेंजेस हैं वो फिलोसॉफिकल कंसेप्शन ऑफ चेंज है। इसी तरीके से आखिरी जो एक और था जीनियोलॉजिकल कंसेप्शन ऑफ हिस्ट्री, इन चारों को हम अलग अलग से तफसील से डिस्कस करेंगे। अभी तो हम सिर्फ ये बता रहे हैं कि चेंज एक तरह की नहीं होती तारीख के अंदर। जब आप कहते हैं ना जमाना बदल रहा है, तो जमाना बदलना चेंज जो है, चेंज को आप पीरियोडिक कह रहे हैं, चेंज को आप डायलेक्ट्रिकल कह रहे हैं, चेंज को आप मैकेनिक कह रहे हैं, या चेंज को आप जीनियोलॉजिकल, किस तरह की चेंज, कौन सी चेंज, चेंज से आपकी क्या मुराद है। जैसे बच्चा बच्चे की जिंदगी में बायोलॉजिकल चेंजेस आती हैं, तो वो डायलेक्ट्रिकल होती हैं, लीनियर होती हैं, आहिस्ता 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 वो बड़ा होता है और फिर वो अपने उड़ गए और फिर वो डिटोरिएट करते 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 खत्म हो जाता है। तो आप इसको डायलेक्ट्रिकल कहोगे या आर्काइव कहोगे,
आर्काइव
यूं गए आप और फिर यूं नीचे आ गए, सही है। तो बूढ़ा आदमी और बच्चा एक ही जैसे होते हैं, बूढ़ा बच्चा एक जैसे होते हैं, बच्चा बूढ़ा बहुत बूढ़ा जब हो जाता है बिल्कुल डिपेंडेंट हो जाता है, कोई उसे उठाए बिठाए वॉशरूम ले जाए ये करे वो करे, यू नो व्हाट आई मीन। तो इसको किस तरह आप देखते हो, तो मुख्तलिफ लोग मुख्तलिफ तरीकों से देखते हैं। तो ये कहना कि हिस्ट्री में चेंज, चेंज इन हिस्ट्री, तो चेंज इन हिस्ट्री इज अ वेरी कॉम्प्लेक्स इशू, तो आप किस किस्म की तब्दीली को तब्दीली कहते हैं। तो ये एक पूरा फिलोसॉफिकल पैराडाइम है फिलोसफी ऑफ हिस्ट्री का, जिसे तफसील से डिस्कस करेंगे इंशाल्लाह। अभी हम ये कह रहे हैं कि वो जैसी भी चेंज हो, चाहे वो आर्काइक हो, मैकेनिक हो, जीनियोलॉजिकल हो, डायलेक्ट्रिकल हो, जिनको हम अलग अलग से देखेंगे, वो चेंज आती कैसे, उसका कौन कॉज करता है उस चेंज को, आर्काइक कंसेप्शन हो या मैकेनिक कंसेप्शन हो या डायलेक्ट्रिकल कंसेप्शन हो या जीनियोलॉजिकल कंसेप्शन, वो चेंज का फैक्टर क्या है, व्हाट मेक्स हिस्ट्री पॉसिबल, व्हाट इज द चेंजिंग फैक्टर। तो उसके कई फैक्टर एक्सप्लेन किए जाते हैं उसमें, जियोग्राफिकल फैक्टर है, जीनियस फैक्टर है, इकोनॉमिक फैक्टर है, रेशियल फैक्टर है, तो कई फैक्टर्स हैं उसके, सही है। तो उनको हम वन बाय वन देखेंगे। पहला तो हम फैक्टर ले लेते हैं जियोग्राफिकल फैक्टर, कि तारीखी अमल में जो तब्दीली होती है वो जियोग्राफिकल होती है, जियोग्राफी चेंज होनी शुरू होती है, और जियोग्राफी की चेंज जो है वो तारीख के धारे को पलट देती है, जियोग्राफिकल चेंज। अब आप कहें जियोग्राफी तो वैसी की वैसी रहती है, जियोग्राफी तो तब्दील नहीं होती। तो जैसे अगर आपको पता है कि जिस तरह से अमेरिकन कॉन्टिनेंट इस वक्त है वो हमेशा से ऐसा नहीं था, सही, ओवर द ईयर मिलियंस ऑफ ईयर के अंदर वो अपनी स्पेस उसने तब्दील कर ली और आइलैंड से कट गया वो, और फिर इतना बड़ा उसमें पैसिफिक और अटलांटिक बीच में आ गया। तो जियोग्राफिकल चेंजेस कॉस्मोस के हवाले से और स्पिन ऑफ द अर्थ के हवाले से आहिस्ता आहिस्ता तब्दील होती हैं जियोग्राफिकल चेंजेस, और वो आपकी क्लाइमेट चेंजेस को भी असरअंदाज होती हैं। जैसे अभी जो ये प्रेडिक्ट कर रहे हैं कि जो वार्म ग्लोबल वार्मिंग है, इसके नतीजे में इन अ लॉन्ग रन सर्दी में इजाफा होगा, ग्लोबल वार्मिंग के नतीजे में गर्मी में इजाफा नहीं होगा, ग्लोबल वार्मिंग के नतीजे में सर्दी में इजाफा। तो कुछ लोग कहेंगे कि भाई ये जो आइस एज थी जिसमें पूरी जमीन जो थी वो आइस बॉल थी की तरह कवर्ड थी, उसी तरह से दोबारा हो जाएगी अगर आपने ग्लोबल वार्मिंग के प्रोसेस को स्टॉप नहीं किया, रिवर्ट नहीं किया। तो पहली बात तो ये कि जियोग्राफिकल चेंज जो होती है वो फैक्टर ऑफ चेंज है, लेकिन अभी हम उस चेंज की बात नहीं कर रहे, हम जियोग्राफी से मुराद ये कि जब बड़े पैमाने पर जियोग्राफिकली आप अपनी पोजिशन तब्दील करते हैं, تو اس کے نتیجے میں آپ کی تہذیب تاریخ اقدار تبدیل ہونی شروع ہو جاتی ہے. مثلا سینٹرل ایشینز جو تھے جو پہاڑوں سے اتر کر جب نیچے آئے پنجاب کے علاقوں میں تو یہ لینڈ جو تھی تو میدانی علاقے تو میدانی علاقوں میں جب ٹف انوائرمنٹ کے لوگ آتے ہیں تو ان کی پہلی جنریشن تو بڑی ٹف ہوتی ہے لیکن اس کے بعد دوسری جنریشن ریلیٹیولی ویک ہونی شروع ہو جاتی ہیں اوور دا ایئرز. اور اس جیوگرافیکل لوکیشن کی تبدیلی کے نتیجے میں جیوگرافیکل کنڈیشن ری شیپ کرتی ہیں ہیومن مائنڈ کو, ہیومن ایکسپریشن کو, ہیومن ایٹیٹیوڈ کو, ہیومن ویلیوز کو, ہیومن ایکسپریشنز کو. تو جیوگرافیکل کنڈیشن انسان کے مائنڈ کو, انسان کی باڈی کو اور ان اے لانگ رن اس کی ویلیو اسٹرکچر کو افیکٹ کرتی ہے. ٹف انوائرمنٹ میں رہنے والے ٹف ہوتے ہیں فزیکلی بھی اور مینٹلی بھی ٹف ہوتے ہیں اور انٹلیکچوئل پلین پر وہ اتنے اسٹرانگ نہیں ہوتے. بعض جیوگرافرز کا یہ خیال ہے کہ ایسا ہوتا ہے اور ابن سینا کا بھی بقول ان کے یہ خیال ہے کہ جیوگرافی جو ہوتی ہے وہ تبدیل کرتی ہے. مثلا یہ کہ عربز کے مقابلے پر پرشینز کھڑے نہیں ہو سکتے تھے. کیوں؟ کیونکہ عرب جس انوائرمنٹ میں رہتے ہیں بہت ٹف انوائرمنٹ ہوتا ہے تو وہ جب آئے ان علاقوں کے اندر تو ان کو روکنا ممکن نہیں تھا پرشینز کے لیے. اتنے وہ جنگجو تھے, جو بدو تھے صحراؤں میں رہنے والے. تو جب وہ میدانی علاقوں میں آئے تو وہ جہاں پہ پانی بھی ہے اور لینڈ بھی ہے اور درخت بھی ہیں اور آرام کرنے کا بھی بڑا ٹائم ہے اور گھوڑوں کے لیے چرائے گاہیں, تو انہوں نے تو اس کو پورا راؤنڈ ڈالا, تو مقابلہ نہیں کر سکتا. تو مطلب یہ کہ جو ٹف انوائرمنٹ کا ہوتا ہے اس کے لیے میدانی علاقوں کے لوگوں کا ان کے لیے ان کو روکنا ممکن نہیں ہوتا. اسی طریقے سے جب یہ عباسیوں نے عیاشی وغیرہ شروع کر دی اور ان کے مقابلے پر تاتاری آئے تو تاتاری جب چلتے تھے حملہ کرنے کے لیے تو وہ ایک ایک تاتاری پانچ گھوڑوں کو لے کے چلتا تھا اور جب وہ گھوڑا چل تھکتا تھا تو اپنے گھوڑے پہ سے دوسرے گھوڑے اپنے گھوڑے کی یہاں پیٹھ کے اوپر سر کے نیچے وہ مارتا تھا اور خون پی لیتا تھا اس کا اور گھوڑا تبدیل کر دیتا تھا اور اتنا ہی خون نکالتا تھا کہ وہ اوور دا ٹائم پیریڈ اس کو ریکور کر لیں اور اس کے بعد دوسرے گھوڑے پہ اور اس کے بعد تیسرے گھوڑے پہ اس کے بعد چوتھے گھوڑے پہ اور پانچویں گھوڑے پہ جنگ میں اتر جاتا. تو اگر آپ یہ سوچ رہے ہیں کہ اچھا ابھی تو وہ وہاں پر ہیں تو وہاں سے یہاں پہنچنے میں ان کو اتنے دن لگے, ہم تیار وہ وقت ہی نہیں دیتے تھے. چشمے زدن میں حملہ آور ہوتے تھے تو وہ تاتاری کا مقابلہ نہیں کر سکے, اندر گھس کے خلیفہ کو ختم کر دیا. تو بتانے کا مطلب یہ کہ جو ٹف انوائرمنٹ جب وہ آئے اس علاقے کے اندر تاتاری تو ان کو روکنے کے لیے آپ کو تاتاریوں کی سطح کے لوگ چاہیے. لہذا تاتاریوں کس نے مار کے نکالا؟ تاتاریوں نے ہی مار کے نکالا جب وہ کنورٹ ہوتا ہے. تو لوہے کو لوہا کاٹتا ہے. تو آپ مسئلہ یہ ہے کہ جیوگرافیکل فیکٹر جو ہوتا ہے بڑا امپورٹنٹ ہوتا ہے. جیسے آپ سب کانٹیننٹ کے اندر اگر دیکھیں تو سب کانٹیننٹ کے اندر جب انگریز آتے تھے سی ایس پی آفیسر جو کنٹرول کرتے تھے کالونیز کو تو ان کی ایوریج ایج 48 سال ہوتی تھی. 48 سال میں مر جاتے تھے, سروائیو نہیں کر سکتے اتنے ٹف انوائرمنٹ. ایک تو یہ کہ وہ آنےسٹ ہوتا تھا, وہ اس طرح کا ہمارے یہاں کے جو بدماش سی ایس پی آفیسر ہوتے ہیں اس طرح کا بد کردار نہیں ہوتا تھا, اس سے کردار کی سطح پر ان سے بہتر ہی ہوتا تھا. کیونکہ اگر وہ ہوتا تھا ڈی ڈپٹی کمشنر ہوتا تھا تو وہ موو کرتا تھا پورے اپنے علاقے میں اور اس کی ذمہ داری ہوتی تھی کہ لا اینڈ آرڈر مینٹین رکھے اور وہ لا اینڈ آرڈر کو مینٹین کرتا تھا. ایسا نہیں ہوتا تھا جس طرح یہاں پر ہو رہا ہے کہ وہ بادشاہ بن کے بیٹھا, وہ بادشاہ بن کے نہیں بیٹھا ہوتا تھا, وہ آنسربل ہوتا تھا. اور اگر کسی آدمی کو سیکنڈ ورلڈ وار کے اندر وہ مینشن کرتا ہے کہ سیکنڈ ورلڈ وار ہو رہی تھی, انگلش کانوائے جا رہا تھا, اس نے ایک عورت کو بوڑھی عورت ہٹ ہوئی گاڑی سے اور وہ گری مر گئی وہ ایٹ اسپاٹ. کانوائے جا رہا ہے, جنگ کا زمانہ ہے, کانوائے کو روک دیا اس نے آ کر جو وہ تھا پٹیل, اس کو کہتے تھے پتہ نہیں کون سا پٹیل, وہ جو ایک اس نے کہا کہ یہ انگلش لا یہ تھا کہ اگر کوئی آدمی ایٹ اسپاٹ مر جائے تو جب پہلے اس کی رپورٹ ہوگی اس وقت تک کوئی وٹنس وہاں سے ہٹے گی نہیں और बॉडी वहां से हटेगी नहीं, वो आएगा, वो पहले मेंशन करेगा सबकी, वो करेगा, उसके बाद बॉडी हटेगी। कॉन्वॉय को सेकेंड वर्ल्ड वॉर के दरमियान रोक दिया था उन्होंने, तो जो कमिश्नर होता था वो घूमता था और गर्मी से वो फेस नहीं करता, उसका इंतकाल हो जाता, मर जाती। तो इन्होंने कहा है भाई यहाँ पर अगर आपने की यही हालत है तो आप अपना इख्तदार मजबूत नहीं कर सकते, लिहाजा आपने क्या किया, आपने यहाँ के लोग अपॉइंट करने शुरू किए, यहाँ के शाह से ज्यादा शाह के वफादार, हाँ काले अंग्रेज आपने पैदा करने शुरू किए। काले अंग्रेज जो थे वो यहाँ से जाते थे विलायत, हाँ आपने देखा होगा, आप मुताला पाई नहीं कोई भी था, आला तालीम हासिल करने विलायत रवाना हुए, देखिए कौन सी तालीम हासिल करके आ रहे हो भाई, है कौन सी तालीम हासिल कर करके आ रहे हो तुम, बहुत सी तालीम लो ताकि तुम उनको कंट्रोल कर, और आप देखें कि वो जो CSP ऑफिसर की ब्रीड पैदा हुई आज तक वो उसी तरह बिहेव करे, आज तक उसका एटीट्यूड उन लोगों के साथ वैसे ही जैसे गुलामों के साथ बिहेव करते हैं ना, बिल्कुल एग्जैक्टली वही रवैया है उनका कि गुलामों के साथ बिहेव करते हैं, जिस तरह गुलाम को बिहेव से डील किया था उस तरह CSP ऑफिसर डील करता है, और जिस तरीके से उस जमाने के लोग उनको आकाओं की तरह डील करे आज भी डिप्टी कमिश्नर को आकाओं की तरह ही ट्रीट करते हैं। तो इम्पोर्टेंट बात ये होती है कि जियोग्राफी जो होती है वो बहुत कुछ आपको नहीं करने देती और बहुत कुछ आपको करने देती है। मसलन ये कि पश्तून इलाकों को अंग्रेज कैप्चर नहीं कर पाए, क्यों नहीं कर पाए, एक नंबर वन वो बहुत टफ थे, देवर द टफेस्ट फाइटर ऑन अर्थ, टफेस्ट फाइटर हैं वो, क्यों, क्योंकि वो इतने टफ एनवायरमेंट रहते हैं उनको आप शिकस्त नहीं दे सकते। दूसरी खसूसियत ये कि दे हैव लैंड, ऐसी लैंड है जिसमें आप सदियों लड़ सकते हो, आपको अपने आप को रीस्ट्रक्चर करने का मौका अवेलेबल होता है पहाड़ों की वजह से, हाईली एडवांस टेक्नोलॉजी में भी आप उनका मुकाबला करना मुश्किल होता है। तो 18वीं सदी और 70वीं सदी में तो आप कंसीव नहीं कर सकते थे कि आप उनके साथ मुकाबला करें, अभी अभी आप अपाची हेलीकॉप्टर और इंटरनेशनल सेटेलाइट की बुनियाद पर भी आप उनको कंट्रोल नहीं कर पा रहे, तो 18वीं सदी में और 70वीं सदी में आप कहां से उनको कैप्चर कर पाए। लेकिन सिंध में ऐसा नहीं हुआ, सिंध में उन्नड़ और तालपुर इन्होंने रेजिस्ट किया, बड़ा टफ टाइम दिया इन्होंने अंग्रेज, लेकिन ये पूरे पूरे कबीले कत्ल कर दिए इन्होंने, साफ कर दिए बिल्कुल, क्यों, क्योंकि पहाड़ी नहीं थे वो, लड़ते कैसे बेचारे, एक तो वो सरेंडर नहीं कर रहे थे, और नतीजा ये उन्नड़ जो थे वो करते गोरिल्ला वॉर लड़ी उन्होंने उन्नड़ से, तो उन्नड़ गोरिल्ला अटैक करके कच्छों में निकल जाते, कच्छे इलाके, तो उनका नाम ही डाकू रख दिया। और आप यकीन रख करें कि अभी भी अगर आप कहें कि आप कौन सी सिंध की कास्ट से बिलोंग करते हैं, अगर आप कहें मैं उन्नड़ हूं तो लोग कहें डाकू है, हालांकि उन्नड़ ने अंग्रेजों को बड़ा टफ टाइम दिया, दे वर फ्रीडम फाइटर, लेकिन आपने उनको डाकू कहा, क्यों, क्योंकि वो छुप जाते थे वहां पर, और अगर वो एक हुकूमत को नाजायज समझते हैं, गासिब समझते हैं, उनके बादशाह को मारकर वहां पर अंग्रेज बैठ गए, तो अगर उनके कॉन्वॉय को लूट लेते हैं तो उनको आप डाकू कहेंगे, वो डाकू नहीं, लेकिन उनको डाकू समझा। तो जियोग्राफिकल यानी कि आप पंजाब की लैंड के अंदर अंग्रेजों का मुकाबला नहीं कर सकते थे, लेकिन बलोच इलाकों के अंदर और पश्तून इलाकों के अंदर वो नहीं कर सके। तो जियोग्राफी बड़ा इंपॉर्टेंट रोल प्ले करती है हिस्टोरिकल ट्रांसफॉर्मेशन के प्रोसेस में। जो आजकल जो पश्तूनों का प्रॉब्लम है, पूरी ये क्या मसला है, पश्तून जो है वो पाकिस्तान की सॉवरेनिटी और पाकिस्तान की कॉम्पोजिशन का एक बड़ा इम्पोर्टेंट कंपोनेंट है, ये जहां पर भी सूबा खत्म हो रहा है और सूबा शुरू हो रहा है वहां पर है, ये बहुत बड़ी तादाद है, यानी कि बलोच और पश्तून बेल्ट के बीच में बहुत बड़ी तादाद में, सिंध और बलूचिस्तान के बीच में ये बहुत बड़ी तादाद है, पंजाब और पश्तून इलाकों की बेल्ट के ऊपर ये बहुत बड़ी तादाद है, सिंध और पंजाब के बॉर्डर के ऊपर ये बहुत बड़ी तादाद है, तो ये जोड़ते हैं पूरे पाकिस्तान को। तो अब इनकी जो दूसरी बात ये कि चूंकि टफ एनवायरनमेंट में ही रहते हैं, इसे किसी भी जगह पर ही आबाद हो जाते हैं, इनको प्रॉब्लम नहीं होती, फिजिकली टफ होते हैं, मेंटली टफ होते हैं, और एनवायरनमेंट को अपनी मर्जी पर ढालते हैं, तो चूंकि जिस एनवायरनमेंट में वो रह के आते हैं उसमें उनको सर्वाइविंग कैपेसिटी उनकी बहुत ज्यादा होती है, तो दूसरे लोग जो कि मैदानी इलाकों के उनका मुकाबला नहीं कर सकते फिजिकल टफनेस की वजह से। तो कुछ लोग ये कहते हैं कि जियोग्राफी जो है, जियोग्राफिकल पर्टिकुलरिटी बहुत इम्पोर्टेंट रोल प्ले करती है, किसी कौम के तारीख में इम्पोर्टेंट किरदार अदा करने पर। जैसे अमरीका ने पहली जंग अजीम में तो खैर डायरेक्ट शिरकत ही नहीं की, दूसरी जंग अजीम में अमरीका की बिल्कुल मार नहीं पड़ी, यानी कि पूरा जर्मनी खंडर हो गया, फ्रांस खंडर हो गया, बरतानिया खंडर हो गया, लेकिन अमरीका को मार नहीं पड़ी। क्यों नहीं पड़ी अमरीका को मार? बिकॉज ऑफ इट जियोग्राफी, उसकी जियोग्राफी ऐसी थी कि कौन पैसिफिक को क्रॉस करेगा, कौन अटलांटिक को क्रॉस करेगा, ना पैसिफिक क्रॉस हुआ, अमरीका मजे से बैठे रहा। और जो ये कहते हैं कि हमने वो किया, क्या कहते हैं, हमारे अमेरिकन हैव बीन अटैक, अमेरिकन हैव बीन अटैक बिकॉज दी देवर बींग अटैक ऑन पर्ल हार्बर। तो पर्ल हार्बर पे कितने लोग मरे थे जब अटैक किया था? 800 लोग, सिर्फ 800 आदमी मरे। अच्छा, बहुत 5000 लोग मर गए। अच्छा, 800 लोग मरे पर्ल हार्बर पे। उसकी बुनियाद पर आपने हिरोशिमा इनर किया था जापानीज, एक हार्बर थी जहाँ पे इनके शिप वगैरह मौजूद होते थे, जो जहाँ पर उन्होंने आके अटैक किया। वैसे तो अमरीकी शहरों वहरों पे तो अटैक हुए नहीं, तो अमेरिका की पॉपुलेशन भी बड़ी बची रही और अमेरिकन इकोनॉमी भी बची रही। तो जब जंग हो गई, सब फिट गए, तो अमेरिका के लिए मौका था ऊपर उठने का। हमें तो रशियंस जो हैं, उन्होंने तो इतनी बड़ी जंग लड़ी, उसके बाद दोबारा खड़े हो गए, सेकेंड वर्ल्ड वॉर लड़ने के बाद भी दोबारा से वो खड़े हो गए, लेकिन अमेरिका को तो मारनी पड़ी। दूसरी बात, रशियंस ने कैसे शिकस्त दी? रशियन ने भी अपनी जियोग्राफी की वजह से, ईस्टर्न यूरोप के महाज पर जिसने भी रशिया पे हमला किया उसको शिकस्त हुई। ईस्टर्न यूरोप का जो महाज है, दुनिया का टफेस्ट महाज समझा जाता है, तो जब दो बार नेपोलियन ने वहां से हमला किया रशिया के ऊपर, शिकस्त हुई उसको, बाद में हिटलर ने वहां से अटैक किया, वहीं पे उसको मार पड़ी, और सप्लाई लाइन इतनी लंबी हो गई कि उसे काट देना बहुत आसान हो गया रशियंस के लिए, और जबरदस्त जानी नुकसान हुआ रशियंस का। लेकिन उसके बावजूद 3 मिलियन रशियंस मारे गए सेकेंड वर्ल्ड वॉर, 30 लाख रशियंस मारे गए सेकेंड वर्ल्ड वॉर में। अमरीका के तो बंदे ही नहीं मरे। तो बताने का मतलब ये कि अमरीका जो सारी दुनिया में दंदनाता फिरता है, उसकी एक वजह उसकी जियोग्राफी है, एक सिग्निफिकेंट जियोग्राफी है उसकी, एक यूनिक जियोग्राफी है। पूरे बर्रे आजम को कत्ल कर डाला और कब्जा कर लिया उसके ऊपर, और अब उसकी जियोग्राफिकल स्ट्रेंथ ये है कि आप उसके बॉर्डर्स नहीं मिलते किसी से, तो आप करेंगे क्या उसके साथ? जैसे यूरोपियन यूनियन डरते हैं, ये टर्की यहीं पर है और ये इधर, ये बदमाश मुसलमान कुछ गड़बड़ करते हैं, हम ये तो मरने मारने को उतर आते हैं तो ये तो तबाही मचाए, लेकिन अमेरिकन को इतना खतरा नहीं। ये है कि आप कराची से गढ़ा खोदना शुरू करें, इतना गढ़ा खोदें कि पूरे न्यूयॉर्क, तो न्यूयॉर्क में निकलेंगे, लेकिन बीच में मैग्मा की वो भी होगी, ये वो बहुत सारे प्रॉब्लम होंगे, लेकिन ये कराची को अगर खोदना शुरू करें तो न्यूयॉर्क में निकलेंगे आप, ठीक है? एक बार एक तरफ कराची, एक तरफ न्यूयॉर्क है, यही कर लिया। तो बताने का मतलब ये कि जियोग्राफी बड़ी इम्पोर्टेंट होती है। अगर जियोग्राफिकल, अगर अमेरिका का बॉर्डर मिलता अफगानिस्तान से, तो जो पाकिस्तान में आज हो रहा है वो अमेरिका के साथ अगर हो जाता, जो पाकिस्तानी झेल गए पिछले 8 साल से झेल रहे, अमेरिका के साथ होता तो उनकी बड़ी से मजबूत गवर्नमेंट ब्रेक कर जाती, जो पाकिस्तानियों के साथ हुआ। तो बताने का मतलब ये कि जियो वियतनामीज की जियोग्राफी, वियतनामीज जो है वो हाईली वो वुड्स बहुत ज्यादा है, और वो कहाँ से गोली आए, कहाँ से एक 5-5 फीट के 4-4 फीट के वियतनामीज ने मार मार के भुरके निकाल लिया अमेरिकन का। इराक में आप नहीं लड़ सके, क्यों नहीं लड़ सके? इसलिए इराक में मैदान है भाई, नहीं पहाड़ी नहीं, कहाँ लड़ोगे तुम? दूसरा उन्होंने ये किया कि पहले शिया सुन्नी बाइफर्केशन की, और फिर शियों को उन्होंने सपोर्ट कर दिया, और कुर्दों को और सुन्नियों को मार मार के भुरकर निकाल दिया। तो जो बास पार्टी थी वो बेसिकली तो सोशलिस्ट पार्टी थी, उसमें सुबह ज्यादा थे, तो पहले वो बाइफर्केशन की और सपोर्ट कर दिया उनको, तो डिवाइड एंड रूल कर दिया उन्होंने। कुर्दों से वैसे इनको प्रॉब्लम थी, और कुर्द जो थे जाहिर है उन्होंने तो क्रूसेड्स में बहुत मारा, सलाउद्दीन अयूबी कुर्द था, तो कुर्दों से तो सख्त किस्म की नफरत है उनको। और कुर्द होते भी बड़े वॉरियर टाइप के, तो उनको अलग रखा, इनको अलग रखा, और पहाड़ नहीं है, लड़ोगे कहाँ से आप? लड़ने के लिए तो आपको स्ट्रेटेजिक लोकेशंस चाहिए होती है, तो वियतनामीज के पास स्ट्रेटेजिक लोकेशंस ऐसी थी कि अंदर घुस नहीं सकते थे, बहुत बारूद गिराने के बावजूद भी वो खत्म नहीं कर सके। रेन फॉरेस्ट है वहाँ पे, आप कीचड़ बहुत होता है, सर्वाइवल कंडीशंस बहुत टफ है।
लेकिन एक
मिलिट्री मैन भी इंसान होता है, मिलिट्री मैन सोल्जर डिजर्व सोल्जर, सोल्जर के मुकाबले में अगर सोल्जर आता है फिर पता चलता है ना असल मला, लड़ाई तो उस वक्त होती है जब सोल्जर के मुकाबले सोल्जर हो। इराक में सोल्जर थे कहा? किसने लड़ा सोल्जर? सोल्जर तो नहीं लड़े, सोल्जर तो भाग गए नहीं, इधर उधर गायब हो गए, कुछ सिविलियंस लड़े ये वो फला, उसमें कुछ सोल्जर भी होंगे। तो अगर अमरीका के मुकाबले पे जब सोल्जर्स आए तब अमरीका ने कहा लड़ा? वियतनामीज तो बैक कर रहा था, रशिया उनको फाइनेंस भी कर रहा था, असला भी दे रहा था, तो इनको किसने, इराकियों को ना किसी ने असला दिया, ना किसी ने सपोर्ट किया, किसी ने भी नहीं किया। बॉस्निया का शमसुल ओलामा एक कॉन्फ्रेंस में था और बहुत सारे लोग मारे, उसके फैमिली के तीन चार लोग मारे गए, तो उसने कहा कि भाई ये पूछा एक आदमी ने कि ये बॉस्नियन के साथ आउट ऑफ वो ऑफ द रिकॉर्ड, उससे पूछा ऐसे ही खाने के दौरान, एक नाइजेरियन था, उसने कहा कि ये तुम लोगों के साथ ऐसा क्यों हुआ, क्यों हुआ तुम लोगों के साथ? तो आप उसने क्या जवाब दिया? उसने कहा हमारे साथ ये इसलिए हुआ कि हमारे बराबर में पाकिस्तान नहीं था। तो ये पाकिस्तानी नहीं थे हमारे बराबर, अगर हमारे बराबर में पाकिस्तानी होते तो हम 100 साल लड़ते। तो बताने का मतलब ये होता है कि जियोग्राफिकल आइसोलेशन और जियोग्राफिकल लोकेशन जो होती है बड़ी इम्पोर्टेंट होती है। कुछ लोग ये कहते हैं कि बहुत सारे तारीखी अमल नहीं हो पाते अगर वो जियोग्राफी ना होती, वो जियोग्राफिकल कंडीशन भी नहीं होती तो ये तारीखी अमल नहीं था। अमरीका इस तरह अगर यूरोप में होता तो शायद अमरीका इस तरह डोमिनेट नहीं कर पाता जिस तरह, या अमरीका की सरहदें अगर मिल रही होती मुसलमान रियासतों के साथ तो उसकी इन्फिल्ट्रेशन बहुत आसान होती है और बहुत प्रॉब्लम क्रिएट हो जाते, तो वो इतनी हाई प्रोफाइल और हाई हॉर्स ऑफ एरोगेंस पे जो बैठा हुआ है वो ये शायद ये नहीं कर पाते। तो बहुत इम्पोर्टेंट चीज होती है जियोग्राफिकल कंडीशन, और जियोग्राफी जो होती है वो तारीख के धारों को पलट देती है। सही है, हो सकता है कि 100-1000 साल बाद वो होते होते अमरीका ही आके करीब आके लग जाए कहीं ईरान इराक के बराबर, फिर देख लेंगे उस वक्त तक इंतजार करते।
इंडिया की सर, इंडिया दो रियासतें हैं चाइना की लेके बैठा हुआ है, 7 डिस्ट्रिक्ट्स, तो ज्योग्राफी के हिसाब से तो वो चाइना उसको कर सकता है, पकड़ सकता है, ले सकता है, तो वो क्यों नहीं ले पाया?
मसला ये नहीं है, मसला ये है कि आप वो लड़ाई लड़ना चाहते हैं कि नहीं लड़ना, वो क्या बगैर लड़े ही है इनको हम ढेर कर लेंगे, तो फिर बाद आपको जंग लड़े बगैर आप जीता। रशिया को अमरीका ने हमला किया गया लेकिन वो रशियन ढेर हो गए अमरीकन के सामने। बाज हो सकता है चाइना की कोई स्ट्रैटेजी हो अमेरिकन इंडियंस के लिए तो वो उनको कंटेन कर ले शायद उसमें। तो जियोग्राफी जियोग्राफिकल जो आपकी पोजीशन होती है या जियोग्राफिकल एज होती है, नहीं पाकिस्तान को लोग इग्नोर क्यों नहीं कर देते जिस तरह श्रीलंका को? पाकिस्तान की जियोग्राफिकल लोकेशन ऐसी है कि वो इग्नोर नहीं हो सकता, फिर पॉपुलेशन बहुत ज्यादा है, फिर बड़े वाइब्रेंट फॉर्म है, यानी कि पता नहीं क्या करेंगे, वाइब्रेंट भी है, एग्रेसिव भी हैं, इंटेलिजेंट भी हैं, ब्रेव भी हैं, तो वो जियोग्राफी उसकी ऐसी है कि आप इंडिया कुछ भी कहता है, जैसा मुशर्रफ ने कहा था ना ले ऑफ पड़े रहो हम जा रहे हैं, वी आर गोइंग टू इन अ बिग गेम, बड़े खेल में हम जा रहे हैं शरीक होने, अब तुम पड़े रहो। तो अब अगर ये बड़ा गेम ऐसा है जिसके अंदर जो भी दाखिल होता है उस तक आती है ना, पाकिस्तान में लोग मर रहे हैं क्यों, बड़े गेम में चला गया ना पाकिस्तान, बिग गेम में। अब बिग गेम में अगर ईरान आता है और इंडिया आता है तो ठीक है, फिर बिग गेम में तुम भी आ जाओ, जितने मजे हम लोग कर रहे हैं वो लोग भी करेंगे, माशाल्लाह सब मजे करेंगे।
تو یہ بگ گیم کے اندر جب جاتے ہیں تو امریکہ لوگوں کو بگ گیم میں ڈال کے بیٹھا رہتا ہے وہاں پر بیکاز آف ہز یونیک جیوگرافی. اس کا کیا کریں آپ, آپ کیسے کیا کریں, یعنی کہ ملا عمر کیا کر سکتا تھا امریکہ کا جب وہ ان کے علاقوں پہ ڈیزی کٹر گرا رہا تھا, وہ کچھ کر ہی نہیں سکتا, اس کی جیوگرافی ایسی ہے. پھر جس جیوگرافی میں طالبان رہے یا صدام تھا وہ جیوگرافی کے اندر جو لوگ تھے اسپائن لیس تھے سب, جن کی اسپائن ہی نہیں تھی, کھڑے ہی نہیں ہو سکتے تھے, وہ تو وہ اس کو مل گئے. امریکہ کے قریب قریب جو ہیں ان کو اگر آپ استعمال کرنا چاہیں وہ استعمال کبھی نہیں ہوں گے امریکہ کے خلاف. تو بتانے کا مطلب یہ کہ صرف وہ جیوگرافی نہیں جس میں وہ اسپیسیفکلی آپریٹ کر رہا ہے بلکہ اس کی ایڈجسٹنٹ جیوگرافیز بھی امپورٹنٹ رول پلے کرتی ہیں ہسٹوریکل پروسیس کی کنٹینیویشن. تو تاریخ وہ نہیں ہوتی اگر تاریخ یہ جیوگرافی نہیں ہوتی, جیوگرافی کچھ اور ہوتی.
اس میں
برطانیہ کے معاملے میں بھی کہہ سکتے ہیں کہ وہ آئیلینڈز کے اندر ہے, لیکن یہ کہ جیسے امریکہ اس کے ہاتھ سے نکلا, برطانیہ کے خود کے ہاتھ سے جو امریکہ نکلا 1776 میں, وہ کیوں نکلا, بیکاز اتنا لمبا تھا وہ کہاں سے جاتی انگریز فوج, وہ انگریز فوج جو کہ وہاں پہ تھی امریکہ کے اندر جو کہ بادشاہ کی ریپرزینٹیٹو کے طور پہ وہاں تھی, اتنی دور تھی وہ امریکہ سے کہ وہ سپلائی لائن ہی نہیں تھی اس کی, وہ کٹ گئی, کاٹ دی انہوں نے سپلائی لائن, سپلائی لائن کاٹ گیا وہ, پھر انہوں نے فرانس کو ملا لیا, رشینس کو ملا, وہ جرمنز کو ملا لیا, فرینچ کو ملا لیا اپنے ساتھ, اور وائٹس اور نان وائٹس کی ڈسٹنکشن لے گئے, کیپچر کر لیا امریکن فاؤنڈنگ فادر. تو جیوگرافی جو ہوتی ہے اگر سپلائی لائن آپ نہیں کاٹتے, نہیں کاٹ پاتے, قریب ہوتا برطانیہ امریکہ کے قریب ہی ہوتا تو امریکہ آزاد تھوڑی ہوتا, وہ مار مار کے بھرکت نکال دیتے سویلین سے, وہ لڑ تھوڑی سکتے تھے ان کے ساتھ. لیکن فوج کو لیے تو اتنی بڑی سپلائی, یا تو پھر آپ کو اتنی بڑی تعداد میں غدار اویلیبل ہو جیسے کہ سب کانٹیننٹ میں غدار اویلیبل تھے انگریزوں کے لیے, اس لیے وہ آرام سے اتنی دور اتنی لمبی سپلائی لائن تھی ان کی, اور آپ سپلائی لائن نہیں کاٹ سکے, اور پورے برطانیہ کی جو پوری فوج تھی 55,000 فوج تھی کلاسی کے اندر جو صرف گھوڑے تھے وہ آپ نہیں کاٹ سکے, وہ 2.5 لاکھ فوج جو بھی بغیر لڑے جو ہے وہ اس نے بادشاہ کو پکڑوا دیا, تو یا پھر اتنی بڑی تعداد میں غدار اویلیبل, ان کو غدار اویلیبل نہیں ہوئے تو وہ جیت گیا.
جیسے بنیادی سوال ہے, مطلب جغرافیائی تناظر جو ہے ظاہر اس کی اہمیت ہے اور امریکہ کو اس کی وجہ سے ایک برتری حاصل ہے قدرتی طور پر, یہ صورت حال جو ہے برطانیہ کے ساتھ بھی رہی, مطلب تو مطلب یہ کہ جب یہ صورتحال مختلف لوگوں کے سامنے ہے اور ہسٹوریکلی یہ کوئی ایسی چیز نہیں ہے کوئی مطلب کوئی چھپی ہوئی چیز ہو اور پہلی مرتبہ انتخاب ہو رہا ہو, تو اس صورت میں جو ہے مقابلے کا میدان جو ہے وہ صرف میدان جنگ ہے یا اس کے علاوہ بھی کوئی اور میدان ہو سکتا ہے؟
دیکھیں نا جیسے ہم پہلے بھی بتا چکے ہیں کہ اگر
ترجیحات کا تعین بھی پھر اسی کے حساب سے ہونا چاہیے کہ جو صورت,
بالکل ایگزیکٹلی مسئلہ یہ ہے کہ اگر آپ لڑنا چاہتے ہیں اور بہت سارے اور میدان بھی, آپ کو ضروری نہیں ہوتا کہ آپ یہ سمجھیں کہ کسی کوئی آپ کو مار رہا ہے تو اس کو مارنے آپ بھی اس کو ماریں اسی طرح, آپ کسی اور چیز پہ ایسے حملہ کر سکتے ہیں جو کہ جس کے لیے آپ کو ٹیکنالوجی کی ضرورت نہیں ہے. بہت سارے ایسے دائرے ہیں جس میں آپ کمبیٹ کر سکتے ہیں, اور اس کمبیٹ کرنے کے لیے آپ کو بم دھماکے کرنے کی ضرورت نہیں ہے, آپ کو مور سویٹ ان پیس لیس بلڈ ان وار, آپ پرابلم یہ ہے کہ آپ نے پسینہ نہیں بہایا پچھلے 200 سال میں, آپ نے وہ کام نہیں کیا, لہذا جنگ میں آپ کا زیادہ خون بہتا ہے. یعنی آپ دیکھو عراق کے اندر آپ عجیب و غریب انہوں نے گوریلا وار لڑی, دنیا میں گوریلا وار جو ہوتی ہے اس کی نمایاں خصوصیت یہ ہوتی ہے کہ اس میں جو کمبیٹنٹ ہوتا ہے وہ بہت کم مارے جاتے ہیں, گوریلا ہمیشہ کم مارے جاتے ہیں, اور جو بڑی پارٹی ہوتی ہے وہ زیادہ, یہ الٹا انہوں نے گوریلا وار لڑی عراق کے اندر, ایسی چمپو گیری کی جنگ لڑی جس میں اپنے ہی زیادہ مرتے تھے. یہ کون سی تم جنگ لڑ رہے ہو, اس کا مطلب تمہیں اسٹریٹجی ہی نہیں پتا کس طرح کی تم جنگ لڑ رہے ہو, اور سسٹین بھی تم نہیں کر سکے. یعنی کہ اتنا بدترین ظلم کیا اس کے باوجود لوگوں کو تم اپنے ساتھ نہیں ملا سکے, اور جب الیکشن ہوئے تو اتنی زیادہ ووٹ پڑے. تو تم کہاں کیا کام کر رہے تھے بھائی؟ کیا تم بم دھمائی کر رہے تھے؟ گاڑیاں چھوڑ رہے ہو روڈوں کے اوپر, عام عراقی مر رہا ہے, عام عورتیں مر رہی ہیں, بچے مر رہے ہیں, مجلسوں میں لوگ مر رہے ہیں. یہ کون سی اسٹریٹجی تم نے لگا لی کہ تم جو آدمی تمہارے ملک پہ آیا, تمہارے ملک پہ آ کے ظلم کر رہا ہے, ہزاروں لوگوں کو قتل کر دیا, لوگ اس کے ساتھ ہمدرد ہو گئے. تم نے کون سی اسٹریٹجی بھائی اختیار کر لی؟ ایسی کون سی اسٹریٹجی دنیا میں کسی نے گوریلا وارفیئر میں جو بیسک جو خصوصیت ہوتی ہے وہ یہ کہ لوگ محبت کرتے ہیں ان کے ساتھ اور پتہ نہیں چلتا کہ وہ کہاں گئے. ہمیشہ جب بھی دنیا یہ عجیب و غریب, ہم نے یہ دیکھا ایون افغانستان میں ایسا نہیں کرتے.
ممکن ہے امریکہ ویلی کیوب پہ اس حوالے سے اس نے اس کو فورس ہی کیا اس کو بھی.
یس آف کورس. نہیں, امپورٹنٹ بات یہ ہے کہ آپ نے جو ٹیکنالوجی کا میدان ہے اس میں آپ ان کو شکست نہیں دے سکتے. سوال یہ کہ آپ کوئی ایسا میدان ہے جس میں آپ امریکہ آپ کا مقابلہ نہیں, آپ امریکہ روحانیت کی سطح پر آپ کا مقابلہ نہیں کر سکتے, کردار کی سطح پر آپ کا مقابلہ, ہیومن لو اور کیئر کے بارے میں یہ تو آپ نے کوئی اتنی ویلیوز نہیں اختیار کی. یہ کچھ صحابہ کی ویلیوز تھیں, یہ صحابہ کی ویلیوز بھی تو استعمال کرو نا, ان کے شجاعت بھی استعمال کرو. جہاں پہ شجاعت استعمال کرنی ہے وہاں کرو. ہم نہیں کہہ رہے ہتھیار ڈال کے بیٹھ جاؤ, نہیں, لڑو بھی, لیکن اور بھی تو کرو. صحابہ نے کیسے لڑا, لوگوں سے بم مارے, لوگوں کو گولیاں ماری, اور بھی تو کچھ کیا, معاف بھی کیا لوگوں کو, لوگوں کے ساتھ محبت بھی کی, عورتوں کو بھی بچایا, بچوں کو بھی بچایا. آپ نے ایک سویلائزڈ وار لڑی. آپ کی تو اسٹریٹجی بالکل لگتا ہے کہ بالکل وحشیوں کی طرح بہیو کر رہے. تو بھائی اگر وحشیوں کی طرح آپ بہیو کرو گے تو امریکہ جتنا بھی بدماش ہو وہ جنگ جیتے گا اس کی سطح پر, کانشیسنیس کے پلین پر جیت رہا ہے وہ. تو آپ کون سی مار لڑ رہے ہو جس میں آپ کا لوگ بھی مر رہے ہیں, ظالم مظلوم اور مظلوم ظالم مر رہے ہیں. تو پرابلم یہ ہے کہ آپ جب یہ جو دنیا ہے وہ کنونشنل دنیا نہیں رہی, اس میں حکومت اوباما نہیں کرتا, ادارے حکومت کرتے ہیں. اب اگر ادارے حکومت کرتے ہیں تو کسی شخصیت کے پیچھے جا کر اس کو ڈسمینٹل کرنے کے نتیجے میں آپ جنگ نہیں جیتے. لوگ کیا کہتے تھے, مشرف کو ہٹا دیا, کیا ختم ہو گیا؟ اس سے زیادہ بڑھ گیا ظلم آپ کے اوپر. تو وہ تو کم از کم اس کے اندر اسپائن تو تھی, ریڑھ کی ہڈی تو تھی اس کی. جب ان کو ڈانٹتا تھا تو ان کو بھی تو ڈانٹتا تھا, ادھر گالی بکتا ادھر تو اس کے تو ٹریڈ تھا نا, کریجس تھا وہ. تو یہ تو کریجس بھی نہیں ہے. تو بتانے کا مطلب یہ ہے کہ بھائی اسٹریٹجی تبدیل ہونی چاہیے, اور آپ کو یہ دیکھنا چاہیے کہ آپ کس جیوگرافیکل لوکیشن پہ کھڑے ہو, کیا آپ کر رہے ہو, کیا کر سکتے ہو, کتنا کر سکتے ہو. یہ جو اسٹریٹجی ہے وہ تو ٹھیک نہیں ہے. آپ یعنی کہ ٹیکنالوجی کی سطح پر, کمپیوٹر کی سطح کے اوپر ایکسس کر سکتے ہو, انویٹ کر سکتے ہو, بہت کچھ کر سکتے ہو, لیکن اگر آپ یہ نہیں کرتے اور میدان آپ نے خالی چھوڑا ہوا ہے تو پھر تیار ہو.
جیسے سر ہم دیکھتے ہیں کہ صحابہ اکرام اگر کے عرب سے آئے تھے اور عرب افغانستان یا ہمارے ان علاقوں کی بنسبت لو ہے, یہاں زیادہ اسٹرانگ لائف, وہ لوگ عرب سے آئے تھے شہروں سے, لیکن یہاں آ کر پہاڑوں میں رہنے والوں کو انہوں نے شکست دی. تو ہم کہہ سکتے ہیں کہ ان کی یہ جغرافیائی جو صورتحال تھی ان کے کام نہیں آئے,
بالکل صحیح بات ہے. اور ایسا نہیں ہوا کہ پہاڑوں کے اندر آپ کو شکست نہیں, پہاڑوں کے اندر اسٹریٹجیکلی آپ کو شکست ہوئی. سکھوں نے آپ کو بالا کوٹ کے اندر آ کے شکست دی, آپ کے ہارٹ لینڈ کے اندر آ کر آپ کے بادشاہ کو قتل کر دیا. کیسے قتل؟ اسٹریٹجی انہوں نے بنایا. انہوں نے اسٹریٹجی یہ بنائی کہ انہوں نے بتایا کہ دیکھو تمہارا بادشاہ تو تمہاری روایت سے کا احترام ہی نہیں کرتا, یہ تو کہہ رہا ہے کہ طلاق یافتہ عورتوں سے بھی شادی کرو اور بیوہ عورتوں سے بھی شادی کرو. آپ نے کہا نہیں, طلاق یافتہ عورت کیسے شادی کرے گی بیوہ, اور یہ تو ہماری روایت ہے. وہ کہہ رہا ہے کہ نہیں, شرع کے خلاف, وہ کہہ رہا ہے نہیں ہماری روایت ہے. بادشاہ نے تمہیں شرع بتائی تو تم نے اس کو اکیلا چھوڑ دیا, اندر آ کر سکھ مار کے چلے گئے. تو اسٹریٹجی بھی ہوتی ہے جس کی بنیاد پر آپ ہاری بھی جنگ جیتتے ہیں اور جیتی بھی جنگ ہارتے ہیں. یعنی کہ وہاں پر ہزاروں کو شکست دے سکتے تھے سید احمد شہید, لیکن اندر گھس کے انہوں نے قتل کر دیا اور لوگ کھڑے تماشا دیکھتے ہیں.
مدد نہیں کی بات چل، جس آدمی نے شرح نافذ کی، یہیں پہ تو یہی تو بالا کوٹ ہے جس کو تم بولتے ہو جہاں پہ تم شرح نافذ کر رہے ہو. تو تم نے اپنی روایت ٹھیک کی کہ نہیں؟ روایت اپنی ٹھیک کر لی تم نے، تم اپنی روایت تھی تمہارے پاس شرح نافذ کی نا، اس آدمی کو تم نے قتل کروا دیا اندر گھس کے، تو کون سی شرح؟ شرح آپ کی اسٹریٹجی جو ہے وہ آپ کو ٹھیک کرنی پڑے گی، اور اس کے اندر آپ کو دیکھنا پڑے گا کہ جیوگرافیکل فیکٹرز کتنے امپورٹنٹ ہوتے ہیں. کبھی کبھار آپ جو ہے ان جیوگرافیکل یعنی کہ فیکٹرز کو اگنور کر کر اگر اپنی اسٹریٹجی بناؤ گے جو کہ جیوگرافیکلی بیکڈ نہیں ہوتی، تو آپ رشینز جو ہیں وہ آپ سے شکست کھا گئے. حالانکہ رشینز بھی بڑے ٹف ہوتے ہیں، لیکن رشینز کی سپلائی لائن، رشین سپلائی لائن نہیں کاٹ سکے تھے، امریکنز نے سپلائی لائن کاٹ دیے. تو امپورٹنٹ بات یہ ہوتی ہے کہ آپ کئی یعنی کہ جو اسٹریٹجی ہوتی ہے نا تحریکات کی، وہ ون ڈائمینشنل نہیں ہوتی، ملٹی ڈائمینشنل ہوتی ہے. انسان کو آپ ایک سطح سے حملہ نہیں کرتے، اپنے دشمن کے اوپر آپ صرف ایک سطح سے حملہ نہیں کرتے، کئی سطحوں پہ آپ اس کو انگیج کرتے ہیں. اور کئی سطحوں پر جب آپ انگیج کرتے ہیں تو اس میں کچھ لوگ کنورٹ ہوتے ہیں، کچھ لوگ بدل ہو کے اس کو میدان چھوڑ کے چلے جاتے ہیں، کچھ آپ کے ساتھ مل جاتے ہیں، کچھ آپ کے خلاف آ جاتے ہیں. یو نو ملٹی آپ کے تو جو حلیف ہیں ان کو آپ اپنا دشمن بنا دیتے ہو، جو آپ کا حلیف ہے وہ آپ کا دشمن بن جاتا ہے. آپ کی اسٹریٹجی اس طرح کی اسٹریٹجی تھی، لوگوں کی سمجھ میں نہیں آتا. یعنی کہ ابھی جو ہے وہ یہ اسلام آباد کے اندر مستقل یہ آ رہے ہیں تھریٹ کہ لوگ اپنے بچوں کو اسکول میں، کیونکہ اسکولوں میں اب ہم بم جما کے کریں گے. تو اس کے نتیجے میں بڑا کامیابی حاصل ہوگی اسٹریٹجی. اسٹریٹجی جو ہے وہ میٹر کر
نہیں، لیکن اس میں یہ مطلب بنیادی سوال یہ ہے کہ یہ جو اطلاعات آتی ہیں یہ اطلاعات کون کہتا ہے مطلب، اور یہ جو خبریں پہنچائی جاتی ہیں ان خبروں کی اوتھینٹسٹی کیا ہے؟ مثال کے طور پر خودکش دھماکے ہوئے، مجھے کیا معلوم کہ یہ دھماکہ خودکش تھا یا ریموٹ کنٹرول تھا؟ یہ تو اسٹیٹ اسپانسرڈ ایجنسی مجھے بتاتی ہے، مجھے جو ہے مطلب پولیس بتاتا ہے یا فوج سے مجھے معلوم ہوتا ہے یا آئی ایس پی آر بتاتا ہے یا کوئی بتاتا ہے. اشتر پارک میں جو ہے عیدین ابن اعظم علی کے جلسے میں دھماکہ ہو گیا نماز کے دوران، جو ہے کس نے کیا؟ وہ ایک کھوپڑی لے آتا ہے سرکاری کارندہ کی، یہ کھوپڑی ہے، یہ کس کی کھوپڑی ہے؟ یہ اسی نے دھماکہ. مجھے کیا پتا میرے پاس کیا ہے مطلب اس کا مطلب؟ یہ جو ٹی وی اور میڈیا پر کوئی آ کر کہتا ہے کہ یہ ہم نے کیا ہے، تو یہ کہنے والا کون ہے؟ اس کی اوتھینٹسٹی کیا ہے مطلب؟
بالکل
بولے گا یہ کون کر رہا ہے مطلب، یہ کون کروا رہا ہے مطلب؟ آخر یہ بھی ہوتا ہے کہ مطلب انڈیا کی ٹیم آتی ہے اور کراچی سے لے کر جو ہے مطلب پنجاب تک لاہور تک چلی جاتی ہے، ایک کھنگر بھی نہیں مارتا کوئی آدمی. انڈیا ابھی تک جو ہے مطلب اتنی انڈیا سے دشمنی تھی، اتنی مطلب دوستی ہوئی، کسی نے کھنگر نہیں مارا. انتخابات ہوتے ہیں، سوات میں الیکشن ہوتے ہیں، صوبہ سرحد میں ہوتے ہیں، پاٹا میں، کسی جو ہے پولنگ اسٹیشن پہ دھماکہ نہیں ہوتا. یہ کون جو ہے کنٹرول کرتا ہے مطلب؟ یہ ہے کیا آخر یہ مطلب؟ مطلب یہ تو مطلب سوچنے کی بات ہے نا مطلب، کہ بھائی یہ کہاں سے انفارمیشن ہے؟ کیا وہ ادھر جناب خلیج کیا نام اس کا جو وہاں پر قطر میں جو ہے مطلب الجزیرہ پر ہر 15 دن کے بعد ایک آدمی آ کر ایک ویڈیو چھوڑ کے چلا جاتا ہے، ہر 15 دن بعد وہ ویڈیو سے نشر ہو جاتی. یہ تو کچھ یعنی بالکل اپرینٹلی مطلب سامنے ہے کہ بھائی یہ چیز ہے کیا مطلب؟
بنیادی طور پر جو آپ کی انارکی ہے وہ کنٹرولڈ انارکی ہے، لیکن امپورٹنٹ بات یہ ہے کہ کچھ لوگ استعمال ہوتے ہیں نا بنیادی طور پر. آپ انارکی کے لیے کچھ لوگوں کو تو ریپرزینٹیٹو بناتے ہو اور وہ بنیادی طور پر استعمال ہوتے ہیں. سوال یہ ہے کہ آخر یہ استعمال ہونے کا سلسلہ کب تک چلے گا؟ کب تک کرتے رہیں گے لوگ یہ کام؟ اور بنیادی طور پر آپ اپنی لانگ ٹرم اسٹریٹجی کیوں نہیں ڈیولپ کرتے؟ اور آپ جب ایک فریم ورک کے اندر آ جاتے ہو اور اس کی بنیاد پر ڈائریکٹ کرتے ہو لوگوں کو اور ریسپانسبل بناتے ہو اور آپ ان کو گائیڈنس دیتے ہو، تو یہ جو بنیادی طور پر جو آبویس چیزیں ہیں جو آپ کے سامنے کی ہیں وہ آپ کو دکھائی نہیں دیتی، تو آپ یہ سمجھتے ہو کہ یہ جو میں فریم ورک ڈیولپ کر رہا ہوں
कौन डेवलप कर रहा है, कहाँ से डेवलप हो रहा है, किस तरह ये प्रोलिफरेट हो रहा है, ये इसको चैनल कौन कर रहा है, इसको डिक्टेट कौन कर रहा है, ये तो बिल्कुल नहीं पता चलता है कि कौन इसका अमीर है, कौन इसका लीडर है, कहाँ से आ रहा है, वो कैसे आया, ऊपर कैसे आ गया, अचानक से वो पॉपुलर हो जाता है, अचानक से वो कर, फिर वो गायब हो जाता है, फिर दूसरा आ जाता है, फिर तीसरा आ जाता है। तो बताने का मतलब ये कि इस वक्त जो आपने हमारे यहाँ लोगों ने जिस तरह से आइडेंटिफाई किया इस्लाम को, वो एक सवेजरी के तौर पर पेश कर रहे हैं बुनियादी तौर पर, और उसमें इंस्ट्रूमेंटलाइज हो रहे हैं लोग इंस्ट्रूमेंटलाइज हो रहे हैं और होते रहेंगे। वो अगर इस वक्त उन्होंने ये अपनी स्ट्रेटेजी को तब्दील नहीं किया, और आप पहली बात ये कि मार पिटाई जो सबसे आखिर में करने का काम हो सबसे पहले शुरू कर देते, सबसे पहले शुरू कर देते। कौन
जापान में?
हाँ, जापान। नहीं, मसला ये नहीं है। देखिए मसला क्या होता है, मसला ये होता है कि जापान में और अमेरिका में अखदार की सतह पर तो कोई फर्क नहीं था, अखदार तो दोनों की एक ही थी बुनियादी तौर पर। आपकी अखदार में और अमेरिकी अखदार में या किसी भी अखदार की सतह पर आपने क्या किया, अखदार की सतह में तो आपने कोई काबिल कदर काम करके नहीं दिखाया उसमें, जिसकी बुनियाद पर आपको ये बताया जा सकता कि आपकी जो तसव्वुर इल्मियत है और तसव्वुर हकीकत है और आपका जो तारीखी अमल है वो किसी तौर पर मुख्तलिफ है उस तारीखी अमल से या उस इल्मियत से या उस माबादु तबीयत से जिससे आप नवरदाज हैं। तो अगर आप इन दायरों को जो कि इस्टेब्लिश दायरे हैं 1500 साल की तारीख में, उसको आपने डिमॉन्स्ट्रेट भी नहीं कर रहा है, इस्टेब्लिश भी नहीं कर रहा है, उसके लिए आप यानी कि कितने लोग हैं जो ऐसी कुर्बानी दें जिसके नतीजे में उनकी जद्दोजहद नजर आए, लोगों को पता चले यार इससे पूरी जिंदगी लगा दी, लोगों को मारा भी नहीं, लूटा भी नहीं, और इस्लामी अखदार का आइडियल शाहकार है ये आप कितने लोग पैदा कर दिया जो कि बड़ी सतह के। देखिए आम आदमी तो सैकड़ों नहीं लाखों आपको मिलेंगे ऐसे, लेकिन आपकी बड़ी लीडरशिप ने किसने ऐसा किया, कितने लोगों ने ऐसा किया कि वो टोयोटा लैंड क्रूजर में नहीं घूमे है। हमारे तारुल कादरी साहब जो है लैंड क्रूजर में 36 गार्ड के साथ आते हैं और सादगी पे लेक्चर देते हैं, सुने है कोई, समझ में आएगा उसको, समझ में आएगा। 80 लाख की गाड़ी में तुम बैठे हो, 36 तुम्हारे साथ गार्ड है, तुमने टीवी पे आगे कहा कि मैं 63 साल की उम्र में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुझे बशारत दी कि 63 साल की उम्र में मेरा इंतकाल हुआ, फिर 36 गार्ड लेके तुम क्यों घूम रहे हो भाई, क्या है ये, क्या तुम कर रहे हो, क्या तमाशा लगाया। तो प्रॉब्लम ये है कि सादगी इख्तियार की किसी ने, किसी ने वो किया, वो तर्ज जिंदगी इख्तियार किया नहीं किया है, रिम ग्लेस तुम ग्लासेस पहने हो जो कि एक एक लाख रुपए के चश्मा है वो तुम्हारा, और तुम जो है वो इम्पोर्टेड गाड़ियों में बैठे हो, वो क्या कहते हैं वो लगाए हुए उसके अंदर क्या कहते हैं बुलेट प्रूफ शीशे लगा, क्या है ये, तुम अल्लाह पे यकीन रख दो ये किस दिन तुम्हें मौत आएगी उस दिन तुम मरोगे, नहीं है तुम्हारे ये करेज दिखाने के दम है नहीं किसी में, नहीं दिखाएगा कोई करेज, ये करेज दिखाओ ना, पूरी जिंदगी गुजारो इस तरह, देखो कैसे लोग नहीं आते। लोग आते हैं जो आदमी जिंदगी गुजारता है उस तरह जिस तरह वो कहता है, और आते हैं मैं ओहो 20 साल हो गए मुझे इस तरह जिंदगी गुजारते हुए, अभी तक क्या किसी ने नहीं किया, चलो छोड़ो अब मैं नहीं करता। नहीं तो आप ये जिंदगी इसलिए नहीं गुजार रहे कि फौरन लोग कि आप ये जिंदगी इसलिए गुजार रहे हैं कि ये उस तरह प्रॉफिट ने जिंदगी गुजारी और दूसरे लोगों ने भी गुजार, तो बड़े आदमी को उस तरह की जिंदगी गुजारनी पड़ती है, अगर वो नहीं गुजारता तो उसका इम्पैक्ट नहीं आता, उसको माफ करना पड़ता है, उसको बहुत कुछ करना पड़ता है जिंदगी भर, और उसको तशद्दुद बर्दाश्त करना पड़ता है, तशद्दुद करता नहीं है तशद्दुद बर्दाश्त भी करता है, और जब मौका मिलता है तो तशद्दुद करेगा भी, ये नहीं है लेजिटिमेट पेन भी है, यानी कि ये मैं नहीं कह रहा कि सूफी बन के बैठ जाओ,
جب موقع ہے تو تلوار بھی چلاؤ, تلوار پروفٹ نے بھی چلائی, صحابہ نے بھی چلائی, لیکن یہ کہ آپ جو سب سے آخر میں کرنے کا کام ہے سب سے پہلے کرنا. اب آپ کہو نہیں ہم پر مسلط کی گئی, وہ تو تم لڑو نا اس طرح جس طرح لڑے ہیں, وہ اس طرح کیوں نہیں لڑتے تم؟ تمہارے جنگ لڑنے میں اور کمبوڈینز کے جنگ لڑنے میں کوئی فرق ہی نہیں ہے, تم بھی ویسے ہی لڑ رہے ہو, تم بھی سویلینس کو مار رہے ہو, وہ بھی سویلینس کو مار رہے تھے. تو تم بتاؤ نا مسلمانوں کی پوری تاریخ میں کس نے اس طرح لڑا. تو بتانے کا مطلب یہ کہ اگر آپ ان اقدار کی پاسداری خود ہی نہیں, یعنی کہ یہ تو سب سے آسان کام ہوتا ہے مظلوم کے لیے کہ وہ ظالم کو ظالم بتا دے, سب سے آسان کام ہوتا ہے. اور سب سے مشکل کام یہ ہوتا ہے کہ ظالم کو مظلوم بتانا سب سے مشکل کام ہوتا ہے. یہ الٹا ہو رہا ہے, ظلم بھی سہ رہے ہیں اور ظالم بھی بنے رہے ہیں. بچے بھی تمہارے مر رہے ہیں, عورتیں بھی تمہاری مر رہی ہیں, لوگ بھی تمہارے, اور جو تھوڑے ادھر ادھر بچ جاتے ان کو تم خود ہی مار دیتے, اور پتہ نہیں تم مارتے ہو یا تمہارا نام لے کے مار دیتے. یہ تو اسٹیبلش ہونا چاہیے نا کہ یہ آدمی سے یہ کام نہیں ہو سکتا. اگر کوئی کہتا ہے کہ یہ آدمی یہ کام کرتا ہے ہم نہیں مانیں گے, یہی ہوتا ہے نا, یہی ہوتا ہے نا کہ اسٹیبلش ہوتا ہے آپ کا کیریکٹر آپ کی جدوجہد کے نتیجے میں. کوئی آدمی کہتا ہے یہ آدمی یہ کام نہیں کرے گا, یہ آدمی یہ کام نہیں کر سکتا, یہ آپ نے اسٹیبلش کیا اپنی تاریخ سے یا نہیں کیا؟ اگر آپ نے نہیں کیا تو لوگ یقین کریں گے نا. ابھی تو دنیا میں جو بھی بدماشی کا کام ہوتا ہے لوگ یقین کر لیتے ہیں یہی کر سکتے ہیں. تو ایسے لوگوں کو آپ کا ریپرزینٹیٹو کیسے بن گئے وہ لوگ, اور آپ کی ریاست میں کیسے پوری دنیا میں یہ اسٹیبلش کر لیا پاکستانی دہشت گرد ہیں, اور ہر ایک سے پیسے مانگ رہے ہو کہ ان بدماشوں سے ہمیں ڈیل کرنے کے پیسے دو بھائی, ہمیں پیسے دو. یہ کہ کون ہیں, یہ جانور ہیں, کون لوگ ہیں یہ جو یہاں رہ رہے ہیں, جن کو کنٹین کرنے کے لیے آپ کو بلینز آف ڈالر چاہیے, شرافت سے زندگی نہیں گزار سکتے یہاں کے لوگ. تو بتانے کا مطلب یہ ہے بھائی کہ امپورٹنٹ چیز یہ ہے کہ کچھ لوگوں کو اسٹریٹجی تبدیل کر کے دکھانی پڑے گی, اور ان میں سے بڑے لوگوں کو, مجھ جیسے کیڑے مکوڑوں کی حیثیت نہیں ہے, بڑے لوگوں کو طریقے سے اس طرح جدوجہد کرنی پڑے گی جس طرح صحابہ نے کی ہے. اور یہ کوئی ایسی چیز نہیں ہے جنہوں نے نہیں کی, وہ کر سکتے ہیں اور کرنا چاہیے, اور جب بھی کسی نے کیا لوگ اس طرف پلٹیں گے. اور لوگ جب پلٹتے ہیں تو ان کو پلٹنے کے لیے صرف قوت کے پجاری نہیں ہوتے, لوگ صرف قوت کے پجاری نہیں ہوتے, لوگ تقوی کے پجاری ہوتے ہیں. جو تقوی جس میں دکھائی دیتا ہے لوگ اس کی طرف پلٹ جاتے ہیں, اور اگر پلٹ جائیں اس کا اولاد ذرا بدماش ٹائپ کی ہو اس کی بھی عزت کرتے ہیں. یعنی کہ وہ کئی کئی صدیوں چلتی ہے آپ کی جدوجہد کا اثر. یہ جو پیر پگارا کے والد جو تھے ان کی رسپیکٹ تھی, تو ابھی بھی پیر پگارا کا جو گھر ہے وہاں پر بعض لوگ آپ نے دیکھا ہو وہاں پہ گاڑی روک دیتے ہیں, پجیرو روک دیتے ہیں, اور وہاں سے اتر کے ننگے پیر ایک فاصلہ طے کرتے ہیں اور اس کے بعد پہ گاڑی میں بیٹھ کے جاتے ہیں. یعنی کہ ننگے اس روڈ پہ سے وہ گاڑی میں نہیں گزرتے, ننگے پیر گزرتے. کیوں؟ کیونکہ وہ اس کے مرید ہیں, جبکہ وہ آدمی اس سطح کا نہیں ہے جیسا اس کا باپ. تو بتانے کا مطلب یہ کہ جب ایک آدمی جدوجہد کرتا ہے, اپنی زندگی لگاتا ہے, قربانی دیتا ہے, تکلیف اٹھاتا ہے اور چلا جاتا ہے, تو اس کے اثرات اور ثمرات رہتے ہیں. اس کا بیٹا اس سطح کا نہیں ہے لیکن اس کے باوجود احترام کرتا ہے. تو اگر آپ, امپورٹنٹ ایشو یہ ہے کہ آپ نے ایسے آدمی, اب آپ کہیں تو پھر ہم لوگ سب انتظار کرتے ہیں حضرت مہدی کی ولادت کا, حضرت مہدی تشریف لائیں گے اس کے بعد پھر سب کچھ ٹھیک ہو جائے. تو آپ خود کیوں نہیں بنتے وہ آدمی, خود کیوں نہیں بنتے وہ آدمی؟ آپ بن جاؤ ویسا آدمی, اور آپ کو میری کون سنے گا؟ وہ تو خدا فیصلہ کرے گا, خدا خود فیصلہ کر دے گا کون ہے ایسا آدمی جس کے ذریعے میں یہ کام کرتا. کیا خدا مجبور ہے کام کروانے پر؟ کسی کو بھی کھڑا کر دے گا؟ کوئی بھروسہ ہے کہ یہ پاکستان کے ہی بدماش جو ہیں وہ بھی یہ کام کر رہے ہیں؟ وہ سینکیان سے کوئی کھڑا ہو جائے گا چنگ لیاؤ پنگ, آپ کو کیا بولا وہ کیا کر رہا ہے وہاں پہ بیٹھا ہوا, چائنا میں بیٹھا ہوا کیا کر رہا ہے آپ کو کیا پتا؟ پتا چلا وہ سینکیان سے نکل کے آیا اور اس نے بدھسٹ ٹچ اس کے اندر ہے, اور بدھزم کا بڑا انفلوئنس ہے, وہ زیادہ تر جو کنورٹ ہوئے بدھسٹ ہی کنورٹ ہوئے ہیں چائنا کے اندر. وہ ہو سکتا ہے ویسا ہی ہو, بدھزم کا اس کا ہسٹری ہو اور اسلام اس میں اختیار کیا ہو, تبدیل ہو یا وہ امپیکٹ ڈالے, तो ये आपसे किसने कह दिया कि ठेका लिया हुआ है किसी ने? आप नहीं करोगे कोई और कर देगा। तो पहली बात
तो
है ना, तबलीगी जमात जो काम कर रही हो ठीक करिए, लेकिन इम्पोर्टेंट बात क्या है? इम्पोर्टेंट बात ये कि वो तो सिस्टम को असर्ट कर देती है, वो तो कहती है आप बस ठीक हो जाए। नहीं, ठीक होने के बाद क्या करो? ठीक होने के बाद इस पूरे सिस्टम को लेजिटिमाइज कर दो। और दूसरे जो लोग देखें, मसला ये होता है कि तहरीकात इस्लामी का जो काम होता है वो एक दूसरे के साथ मजबूत होना चाहिए, जुड़ा हुआ होना चाहिए, और एक दूसरे को हलीफ समझना चाहिए। हरीफ समझते हैं लोग, तब एक दूसरे को हरीफ समझते हैं, और फिर वो एक चीज की तरफ बुलाते हैं, तो एक जुज की तरफ बुलाते हैं। वो जुज एक कुल का हिस्सा है जो कि ठीक है, लेकिन व्हाट इज ट्रू फॉर पार्ट मे नॉट बी ट्रू फॉर होल। जो जुज के लिए सही होता है वो कुल के लिए सही नहीं होता। तो अगर कुल के लिए जो चीज ठीक है वो जुज के लिए ठीक नहीं होती। तो जाहिर है कि तहरीकात इस्लामी के अंदर तबलीग जमात का एक बड़ा इम्पोर्टेंट रोल है, वो भी होना चाहिए, वो भी करना चाहिए। और जो लोग उसकी इल्मी बुनियादों को जांच और परख रहे हैं वो भी होना चाहिए, और वो लोग जो रियासती ढांचे के को तब्दील करने की कोशिश कर रहे हैं उसे भी चलना चाहिए, और इन सबको एक दूसरे का हलीफ होना चाहिए। यहाँ तो प्रॉब्लम ये है कि ये समझ रहे हैं कि ये पॉइंट गेनिंग पोजीशन है, ओहो इसने इतने पॉइंट गेन कर लिए, इसने इतने पॉइंट गेन। आपकी तारीफ तो ऐसी नहीं रही, पॉइंट गेनर्स नहीं होते थे। यानी कि हजरत उमर ने जब हजरत खालिद बिन वलीद को ग्राउंड किया है तो उस वक्त वो चीफ ऑफ आर्मी स्टाफ था, हजार लाखों की फौज थी उनके पीछे। उनसे कहा वो छोड़ के वापस आ जाए, छोड़ के वापस आ गया। या और खलीफा जो बैठा हुआ मदीने में खजूर की चप्पलें पहन के बैठा हुआ, वो कह रहा है वापस आओ। या उन्होंने कहा अच्छा मुझे खालिद को, मैं तो इतनी खुलूस नियत के साथ जहाद कर रहा हूँ, मुझे वापस आ रहा है, अभी पहले इनको सीधा करता हूँ फिर वापस आके पहले हजरत उमर को रिप्लेस करते हुए फिर चले। आपके पॉइंट गेन में उन्होंने कहा अच्छा मेरी ये, और उसके बाद क्या किया उन्होंने कहा अच्छा मुझे चीफ ऑफ आर्मी स्टाफ हटा दिया, अब नहीं लड़ूंगा जंग, मैं देखता हूँ कौन माई का लाल मुझसे जंग लड़ा। पूरी जिंदगी दूसरों के अंडर कमांड लड़ते हैं पूरी जिंदगी। तो बताने का मतलब ये, और ये यानी कि दोनों एक ही शक्ल और एक ही हाइट के थे, तो एक जो हजरत उमर निकल के गए तो एक आदमी जो उसने कहा कि उमर तुमसे खालिद बिन वलीद समझे, वो समझा कि खालिद बिन वलीद है, उन्होंने कहा उमर तुमसे नफरत करता है, उमर तुम्हारे दुश्मन है, उमर तुम्हें, और हजरत उमर ही थे वो, और वो खामोशी से मस्जिद में आ गए। तो उन्होंने खालिद से बिन वलीद से कहा कि मुझे 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 ये पता है कि तुम्हें लोग बहकाते हैं। तो खालिद बिन वलीद ने कहा क्यों आज आपके मुनाफिक से मुलाकात हुई क्या? तो बताने का मतलब उसको उकसाने वाले भी हैं, पॉइंट गेन नहीं होते। जो भी काम करता है वो इसलिए करता है कि अल्लाह ये चाहता है कि करे। अगर आप समझते हैं कि नहीं इसी एनर्जी में दीन को नुकसान पहुंच रहा है, लोग ये समझ रहे हैं कि फतह खालिद बिन वलीद की वजह से हो रही है और अल्लाह की वजह से नहीं हो रही, तो फिर खालिद का चीफ ऑफ आर्मी स्टाफ रहना ठीक नहीं है। नंबर टू पे आते साथ देना भी वकास को भी। तो बताने का मतलब ये होता है कि यहाँ तो पॉइंट गेन करते हैं, सबसे पहले से पहले तो उसको मुनाफिक और काफिर, काफिर नहीं तो मुनाफिक नहीं तो गुस्ताखिर कुछ भी कह के उसको उसको यानी डबल एज शॉर्ट है। आप कुछ लोगों को अपनी तरफ जमा करते हो, कुछ इतने बड़े ग्रुप को अपनी तरफ अलग कर देते हो, जो आपके नेचुरल अलाइज है, नेचुरल अलाइज जो है वो उनको आप अलग कर देते हो अपने से। ये समझते हो कि ये सिर्फ यही है काम करने का काम। हुजूर सल्लल्लाहु अलैहि वसल्लम कोई मामूली इंडिविजुअल नहीं थे, उनका काम इतना है कि एक आदमी के बस का नहीं है या एक तहरीक के बस का काम नहीं है। तो वो मल्टीफेसेट काम है और उसको मजबूत करना है। उसको मजबूत करने का मतलब ये है कि तबलीगी जमात की बर्दाश्त और तबलीगी जमात की इस्तेकामत भी होनी चाहिए लोगों के अंदर, और कुछ ऐसी तहरीकें भी जो वेस्ट को पढ़ और समझ सकती हैं, ऐसी लोग भी तहरीक के अंदर होने चाहिए, ऐसे लोग भी होने चाहिए जो दुश्मन की आंख में आकर डाल के उसको इंगेज कर सकें। कश्मीर में तुम करते हो अभी हम तुम्हें बताते हैं। तो ऐसे लोग भी आप कुछ मजबूत होना चाहिए और उसका एक स्पीयर हेड होना चाहिए जिसकी तरफ लोग देखें अच्छा ये आदमी कह रहा है कि ये नहीं होगा तो फिर ये नहीं होगा, कुछ तो हो ना। आप पता नहीं चल रहा कौन क्या कह रहा है, जिसके दिल में जो आता है वो करता शुरू कर। तो ये कैसी है ये बगैर शेपर्ड के कैसे ये भेड़ें इधर उधर फिर रही हैं। تو بتانے کا مطلب یہ کہ آپ جب بھی کوئی تحریک چلاتے ہیں، حضور صلی اللہ علیہ وسلم تو یہ کہتے ہیں کہ جب تم سفر میں جاؤ تو اپنا امام بناؤ، سفر بھی کر رہے ہو تو طے کر لو کہ کون تمہارا وہ ہوگا، تو وہ تم جو ہے تحریک کھڑی کر رہے ہو، پتہ نہیں چلا کون، اور ہر کوئی امام ہے، انقلاب بن جانا، ہر کوئی پاکستان میں ہر کوئی امام ہوتا ہے، جیسے یہ ابھی نکلے میں امام ہے پانی لانے والا ہوں، ہر چیز کا ایک امام ہو جاتا فوراً، وہ بھائی تم کسی کو اپنے سے بہتر بھی تو سمجھو، کہو کہ بھائی ہاں یہ آدمی ٹھیک ہے، میں اس کو اس کے ساتھ رہوں گا اور اس کو چھوڑوں گا نہیں، اس کو لیکن اس کو پکڑوں گا ضرور، یہ تو پوچھوں گا کہ تم نے یہ کیسے کیا، ابھی سب چھوڑ دیتے ہیں اور چھوڑ کے ایک نیا پاکٹ بنا کے بیٹھ گیا، اور ایک اور نیا پاکٹ بنا، اور نیا پاکٹ بنا کے دیا، اور سب اپنی طرف بلاتے ہیں، کوئی پروفٹ کی طرف نہیں بلاتا، صحابہ کی طرف نہیں بلاتا، پروفٹ اور صحابہ کی طرف بلائیں، اور جس میں گئے یہاں سب کوئی بھی صحابی نہیں ہے اور کوئی بھی پروفٹ نہیں ہے، سب کمزور ہیں، سب میں کمزوری ہیں، اس کو ٹھیک کر دیتے ہیں، اگر آپ لڑتے رہو گے اس طرح سے تو ظاہر ہے حضور صلی اللہ علیہ وسلم کی وہی حدیث ہے کہ جس طرح دسترخوان کے بھوکے لوگ ٹوٹ پڑتے ہیں اس طرح ٹوٹے پڑ رہے ہیں لوگ مسلمانوں، جس کے دل میں جو یعنی کہ دال خور ہندو آپ کو ڈرا رہا، یہ وقت آ گیا جب یہ قائد اعظم جب مسلم لیگ جب پٹھانوں کو آ کے تقریر کرتی تھی کہ یہ جو انگریز چلے جائیں گے تو وہ ہندو قبضہ کریں گے، تو وہ پٹھانوں کی سمجھ نہیں آئے کہ یہ کیسی بات کر رہا ہے، یہ پانچ پانچ منٹ سے وہ ہمیں ہم پہ رول کریں گے ہندو، ان کی ضرورت یہ کیسے رول کریں گے، ان کی سمجھ میں ہی نہیں آتا تھا، وہ سمجھتے تھے ہم پہ حکم یہ ہندو کیسے چلا سکتے ہیں، ان کی سمجھ میں ہی نہیں آتا تھا کہ ہم پر کیسے رول کریں، ہم انگریز رول نہیں کر سکتے یہ کہاں سے رول کریں گے، تو بتانے کا مطلب یہ کہ ہم جب کوئی بھی فریم ورک استعمال کرتے ہیں تو اس میں اسٹریٹجی کو دیکھنا پڑتا ہے، اور اسٹریٹجی اگر آپ کی ٹھیک نہیں ہے تو امت کو بہت نقصان پہنچتا ہے، یعنی کہ چنگیز خان کو روک سکتا تھا جلال الدین خوارزم، کیوں؟ کیونکہ وہ تھا سینٹرل ایشیا کا، اسے پتا تھا کیسے روک سکتے ہیں، اس میں خلیفہ سے کہتا رہا کہ مجھے تم فوج دو میں چنگیز خان کو دفن کر دوں گا یہاں، لیکن اس نے فوج نہیں، دس سال اس نے ریکویسٹ کی، 10 ایئر، 10 سال لڑا ہے چنگیز خان سے، 10 سال تک خلیفہ نے مدد نہیں، کیوں؟ کیونکہ شیعہ تھے اور وہ سنی تھے عباس، تو انہوں نے نہیں مدد کی، اور بہت ساری وجوہات تھی، انہوں نے کہا یہ ان کی جنگ ہے ہم کیوں لڑے، تو ٹھیک ہے وہ جلال الدین خوارزم لڑتے 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 جاتے بالکل ختم ہو گیا تو سائبیریا چلا گیا، جنگ میدان چھوڑ کے، اور وہ گھس گئے اندر، گھس کے خلیفہ کو قتل کر دیا، تو آپ کو یہ بھی نہیں پتا چل پاتا کہ آپ کی جنگ لڑ کون رہا ہے، کون آپ کا ہے اور کون دوسرا دشمن ہے آپ کا، یہ بھی آپ کو سمجھ میں نہیں آتا، تو پرابلم یہ ہے کہ اسلام کو سسٹین کرنا مشکل ہے، کیونکہ اسلام کو سسٹین کرنے کے لیے آپ کو صرف قوت کی ضرورت نہیں ہوتی، اس کردار کی ضرورت ہوتی ہے جو صحابہ کا کردار ہے، وہ زیادہ مشکل ہوتا ہے اس پاور کو حاصل کرنے سے جو کہ آپ حاصل کر لیتے ہیں، آٹومن امپائر نے بھی حاصل کی، یعنی کہ آٹومن امپائر زیادہ ہیگمونیس اسٹیٹ آپ نے ڈیولپ نہیں کی، کوئی کسی کی مجال نہیں تھی آٹومن ہے، قسطنطنیہ پر قبضہ بھی انہوں نے کیا آٹومن امپائر نے کیا، آٹومن امپائر نے کیا لیکن سلطان فاتح محمد نے، لیکن امپورٹنٹ بات یہ کہ کنورژنز نہیں ہوئے ٹرکس کے زمانے میں ویسے کنورژنز جیسے امیہ کے زمانے میں ہوئے، تو کیوں نہیں ہوئے کنورژن، قوت کی بنیاد پہ تھوڑی کنورژن ہوتا ہے،
مارکیٹ ماڈل اور ڈیموکریٹک ماڈل اور سائنٹیفائزیشن کا ماڈل تینوں کو یکجا کر کے ہم اسلام کو ایک دم سے جو ہے نا ایکسیگیٹ کر دیں گے، تو یہ سری چیز تو ہے نا، ہم اس پہ کیوں نہیں لائک کرتے، کیا ہمیں ہماری بڑی ہمارے
دیکھیں، پہلی بات تو یہ ہے کہ اگر آپ یہ کہتے ہیں کہ اکانومی تو بس اگر فرض کیا کہ ایک مضبوط اکانومی ہونے اور ایک مضبوط ٹیکنالوجی ہونے اور ایک مضبوط کیا تیسرا پولیٹیکل اسٹرکچر ہونے، تو یہ تو تینوں ایک ہی قدر یہ پیدا ہوا نا، مارکیٹ اکانومی، ڈیموکریٹک پولیٹیکل پروسیجر اینڈ ٹیکنالوجیکل ڈیولپمنٹ، اس کے نتیجے میں جو اقدار پروان چلتے ہو تو اسلامی اقدار بالکل نہیں ہوتی، تو اگر پاکستان سویڈن بن جائے یا پوری اسلامی ورلڈ سویڈن بن جائے اور مرنے کے بعد سب جہنم میں جائے تو پھر تو ناکامی ہے نا، بیسیکلی
ویسٹ کا مقابلہ اور امریکہ کا مقابلہ تو نہیں کر
سکتے. نہیں مسئلہ یہ نہیں, آپ سے کس نے کہہ دیا ویسٹ کا مقابلہ کرنے کے لیے آپ کو ہمیشہ ٹیکنالوجی ہی کی ضرورت پڑے گی. وہ تو گوانٹانا موبے کے اندر جو بیکر اور مجبور لوگ بندے ہوئے کتوں کی طرح جو زندگی ہوا انہوں نے کنورٹ کر دیا نا, گارڈ کنورٹ کر دیا. کہ کون سی ٹیکنالوجی تھی بھائی ان کے پاس, کون سی انڈیویجل کیس, انڈیویجل ہی ہوتا ہے ایمان جو ہے وہ ایک انڈیویجل ایکٹ ہے, انڈیویجل چیز ہے وہ. لیکن سوال یہ کہ آپ نے اپنی جو معاشرت قائم کی وہ اسلامی خطوط پہ ہے یا نہیں. ہم تو آپ کو بتا رہے ہیں کہ ڈیموکریٹک پولیٹیکل پروسیجر کے نتیجے میں جو لوگ آتے ہیں وہ اصلاح کی بنیاد پہ نہیں آتے, وہ تو اپنی ڈیزائرز کی سیٹسفیکشن کے لیے آپ کو ووٹ دیتے ہیں. تو اس میں جو لیڈ کرنے والا ہوتا ہے وہ تو فالو کرتا ہے کس کو, ول آف دا پیپل. تو اس اصلاح کہاں سے کرے گا, کون کس کی اصلاح کرے گا؟ ایران کی اگزامپل تم دیکھ لو, ایران کے اندر جو پریزیڈنٹ ہے اب وہ عوام کے پیچھے چلتا ہے یا عوام پریزیڈنٹ کے پیچھے چلتا ہے؟ اور جب پہلا پریزیڈنٹ آیا تھا انقلاب ایران کے بعد اس کے پیچھے عوام چلتی تھی یا عوام کو اپنے پیچھے چلاتا تھا؟ ڈیموکریٹک پولیٹیکل پروسیجر کے میں لیڈر عوام کے پیچھے چلتا ہے, سوورن سٹیزن ہوتے ہیں. تو اس میں اسلامی نظام وظام کا کون سا سوال ہے؟ آپ اسلامک ریپبلک آف پاکستان کہنے سے اسلامی ہو جائے گا؟ کسی چیز کو اسلامی کہنے سے اسلامی ہو جائے گا؟ اسلامی
میں نے اس کا نام ہو گیا, اس میں شروع ہوتا بسم اللہ سے اور رات کو بند ہو جاتا صدق اللہ سے, تو یہ اسلامی ہو گیا.
طوائف برقع پہن لے اسلامی طوائف ہو جاتی ہے. تو بھائی مسئلہ یہ ہے کہ آپ کو یہ تو پہلے طے کرنا پڑا, میں یہی تو بتا رہا ہوں کہ ہماگیر کام ہے یہ, اور وہ ہماگیر کام جب تک مربوط نہیں ہوتا ایک دوسرے کے ساتھ وہ کبھی بھی وہ نہیں نتائج پیدا کرتا. آپ جن نتائج کی ایکسپیکٹیشن کر رہے ہیں ایک یونیٹری موومنٹ سے, وہ تمام سوالات کے جوابات نہیں دے سکتی. نتیجہ یہ ہوتا ہے کہ آپ کہنا او ہو یہ اسلام آج کے مسائل کا حل پیش نہیں کرتا. آج کے ایسے کیا مسائل ہو گئے کہ تمہیں ایسے حل چاہیے جو کہ آپ پیش نہیں کر سکتے؟ تو وہ تمام چیزیں تم فالو کرتے ہو معاشرتی, ریاستی, سماجی اور معاشرتی اور معاشی اور اخلاقی سطح کے اوپر جو کہ بالکل روز روشن کی طرح ایکنالج ہیں, وہ کرتے ہو کہ نہیں؟ پھر اس کے بعد دیکھیں گے کلوننگ کے پرابلم اور جینیٹک انجینئرنگ کے پرابلم اور یو نو پولیٹیکل اکانومی کے پرابلم. پہلے وہ تم نے وہ کر لیے کہ نہیں کر لیے؟ وہ تم نے نہیں کیا, تمہارا بڑا آدمی جو رولنگ ایلیٹ ہے وہ کرتی ہے کہ نہیں کرتی؟ نہیں کرتی تو پھر جاؤ نا کرو نا, وہ تم وہ کیوں نہیں کرتے؟ وہ تو کام جو کرنے کے وہ تو کرتے نہیں ہیں لوگ. اور امپورٹنٹ بات یہ ہے کہ یہ پورے تاریخی عمل کے نتیجے میں یہ قدر تبدیل ہوئی ہے, ایک دو دن میں تھوڑی ہوئی ہے. اٹ ہیز ٹیکن آلموسٹ 200 ایئرس, 200 سال لگے ہیں آپ کو یہاں پر پہنچنے میں. 200 سال پہلے جو آپ کا بادشاہ رول کر رہا تھا نا, وہ بادشاہ نے اپنا تاج اتار کے تول کے بیچ کے تقسیم کر دیا تھا اس کا پیسہ. اس کی صلاحیت یہ تھی کہ جس طرف وہ نظر اٹھا کے دیکھتا تھا اس پورے علاقے کو قبضہ کر لیتا تھا, اور اس کے ساتھ جو لوگ تھے وہ اتنے کمیٹڈ تھے کہ وہ جب وضو کرنے کے لیے کھڑے ہوتے تو کہتے ہیں کہ حضرت کیا دکن کا ارادہ ہے؟ تو انہوں نے کہا دکن کا آپ کو کیسے پتا چلا؟ بولنے کا آپ نے مونچھ کو تاؤ دیا اور دکن کی طرف دیکھا ہے, دکن کا ماہ سب سے مشکل ماہ تھا. تو جب اورنگزیب جس طرح دیکھتا تھا وہ قبضہ, اور جس طرح قبضہ کرتا ہے وہاں ہزاروں کی تعداد میں کنورژن ہوتی. جس آدمی کو آپ سب سے بدماش کہتے ہیں کہ سب سے زیادہ ظالم اور سب سے ایک بھائی کو نہیں چھوڑا اور ایک نماز بھی نہیں چھوڑی, تو اورنگزیب کہہ رہے ہیں کہ اورنگزیب نے زندگی میں کبھی نماز نہیں چھوڑی اور ایک بھائی کو بھی نہیں چھوڑا. تو آپ کہو کہ یہ بڑا عجیب بدماش. تو بھائی اگر وہ کسی بدماش آدمی کے مرہٹے ہو اپنے مقابلے پہ آتا ہے اور وہ اس کو قتل کر دیتا ہے تو آپ کو اچھا لگتا ہو بھائی کو, تو پھر یہاں پہ تم کیا کہتے ہو؟ اپنے بھائیوں کو چھوڑ دے. وہ کیا کرے اپنے بھائیوں کو؟ وہ کہہ رہا ہے نہیں مان رہے نا, نہیں مان رہے تو میں قتل کر دوں گا. تو بتانے کا مطلب یہ کہ آپ وہ جو آرگیومنٹ آپ اسٹیبلش کرتے ہیں اس بادشاہ بعد آپ نے جو 3 سال کے اندر 11 بادشاہ تبدیل ہوئے, یعنی کہ
11 بادشاہ تبدیل ہو گئے. ایک ایک دن بھی کسی نے حکومت کی, ایک دن دوسرے ان کو قتل کر دیا. تو یہاں سے تو آپ کی تباہی شروع ہوئی ہے. اور اس وقت آپ کی خان ایک ایک دسترخوان پہ 200 کھانے ہوتے تھے. اورنگزیب کے دسترخوان پہ ایک ایک روٹی اور کچھ کھانا وہ کھاتا تھا جو وہ بیچتا تھا قرآن شریف لکھ کے. اور جب اس کے پتہ چلا کہ میں نام لکھتا ہوں تو مہنگا بکتا ہے, تو اس نے نام بھی لکھنا بند کر دیا. تو آپ ایک دوسرا بادشاہ نہیں پیدا کر سکتے. اور جب اس نے جا کے علماء سے کہا کہ میں آپ کو حکومت آپ کے حوالے کرتا ہوں, آپ حکومت جائیں گے, انہوں نے کہا نہیں ہمیں تو اللہ ہو کرنا ہے, بیٹھ کے کرو بھائی اللہ ہو. اللہ ہو بھی کرنے کا موقع نہیں ملا. 70,000 لوگ 58-57 کے بعد قتل کیے, بڑی بڑی خانقاہوں کے جتنے بھی تھے سب چن چن کے 70,000 علماء قتل ہوئے 58-57 کے بعد. تو بتانے کا مطلب یہ کہ جب ہم کوئی کام کر رہے ہوتے ہیں تو ہم وہ ہما وقتی نہیں ہوتا, وہ اس کو مربوط کرنے کے لیے ایک جدوجہد, اور اس میں دوسروں سے محبت کی جائے. تو آپ آپس میں تو اگر دشمن پہ آپ متشدد ہو تو اپنے سے تو محبت کرو بھائی. اپنے علماء کو تم گالی کر رہے ہو, اپنے لوگوں کو بھی قتل کر رہے ہو, سب پتہ ہی نہیں چل رہا کون کس کو مار رہا ہے. یہ کس طرح کا کام کر رہا ہو رہا ہے بھائی. یہ تو ایسا مسلمانوں نے کبھی نہیں کیا, خوارج کے زمانے میں نہیں کیا. یعنی کہ خوارج کے بارے میں بھی وہ خوارج جو میدان میں آتے تھے ان کو قتل کرتے تھے, کیونکہ وہ پتہ ہی نہیں چلتا تھا کون ہے. پتا ہوتا تھا اس علاقے کے اندر خوارج ہیں, مضبوط ہیں اس علاقے کے اندر, ان کے ہارڈ زون ہے. اس میں بھی آپ انڈسکریمنیٹلی جا کے نہیں مارتے. بتانے کا مطلب یہ کہ ایسا تو خوارج کے ساتھ بھی نہیں کیا جنہوں نے بڑے بڑے صحابہ کو شہید کر دیا.
اسی طریقے سے کہاں سے آ رہی ہے, امپورٹ کہاں سے ہو رہی ہے, یعنی کہ یہی جو اسٹڈی جو ہم بتا رہے ہیں کہ الٹا چکر چل رہا ہے. یہ الٹا چکر بھی کسی جگہ سے آیا ہوگا
بیسیکلی,
کوئی کہاں سے ایک دم سے
نہیں, ایک دم سے نہیں آیا. میں بتا رہا ہوں نا, اٹ ہیز ٹیکن آلموسٹ 200 ایئرس, 200 سال میں. 200 سال کا کی پرابلم ہے, 200 سال میں جا کے ٹھیک ہوگی فوراً تھوڑی. لیکن سوال یہ کہ آپ نے کام شروع کر دیا ہے کہ نہیں.